تو سب سے پہلا دھوکا کیا ہے اس چیز میں؟ سب سے پہلا دھوکا یہ ہے کہ انسان یہ سمجھتا ہے کہ میں نے یہیں رہنا ہے، یہاں سے کبھی نہیں جانا۔ ہر ایک انسان وقت کے ساتھ ساتھ، ہم دیکھیں ہماری ایج گزرتی جا رہی ہے، آگے بڑھتے جا رہے ہیں، ہم ماہ و سال گزر رہے ہیں، لیکن ایک ایسا ہوتا ہے کہ ہم کسی بچے کو دیکھتے ہیں، ہم کہتے ہیں ہاں یہ کتنا بڑا ہو گیا، اور میں خود کتنی بڑی ہو گئی، یہ مجھے کبھی بھی نہیں یاد رہتا۔ ہم شیشہ دیکھتے ہیں تو ہمیں ایسے لگتا ہے کہ ہم تو وہی ہیں، جب پرانی تصویریں دیکھتے ہیں تو پھر پتہ چلتا ہے کتنا وقت گزر گیا، بچوں کو دیکھتے ہیں پتہ چلتا ہے کتنا وقت گزر گیا، اپنے آپ کو دیکھتے ہیں تو کوئی احساس نہیں ہے۔ تو اس سے پتہ چلتا ہے کہ دنیا جو ہے وہ واقعی دھوکہ دے رہی۔ انسان یہ سمجھتا ہے کہ ہاں میں وہی ہوں، ویسے ہی چلتا جا رہا ہے سب کچھ، سب ویسے ہی ہے، کچھ ختم نہیں ہونا، اسی طرح زندگی چلتی رہے گی، اسی طرح گزرتی رہے گی۔ حالانکہ وہ بھول جاتا ہے کہ اس کی موت کتنی قریب ہے۔ دھوکہ ہے نا یہ، دھوکہ کیا ہوتا ہے؟ جیسی کوئی چیز نظر آئے وہ ویسی نہ ہو۔ آپ کہتے ہیں تم نے مجھے دھوکہ دے دیا، یعنی کوئی چیز آپ نے کہا یہ بڑی اچھی اور پائیدار چیز ہے، اور گھر گئے تو وہ کچھ اور ہی ناقص نکلی، تو آپ کہتے ہیں یہ جس نے مجھے دھوکہ دیا، کیونکہ جیسے دکھائی تھی، جیسے آپ کو پریزنٹ کی تھی وہ ویسی نہیں تھی۔ اسی طرح دنیا کی زندگی کو جیسا ہم سمجھ رہے ہیں وہ ویسی نہیں ہے، یہ ہے اس کا دھوکہ۔ یعنی اب اس کو آپ ڈسکرائب کریں گے کہ اس کس طرح آپ دھوکہ کھاتے، مگر اصل معنی دھوکہ کھانے کا کیا ہے؟ کیونکہ اب کوئی چیز ہمارے سامنے تو نہیں کھڑی ہوئی کہ جو ہمیں کہہ رہے ہو کہ بھئی یہ ایسے ایسے ہے، اور ہم کہیں اچھا تم نے مجھے دھوکہ دے دیا، وہ تو نہیں ہوگا۔ کیسے دنیا کی زندگی دھوکہ دے گی؟ جو ہم اس کو سمجھتے ہیں نا وہ نہیں ہے۔ اور ہم کیا سمجھتے ہیں؟ اب اس کو آپ پوائنٹ وائز لکھیں گے کہ کیا کیا ہے اس کے دھوکے۔ سمجھ آئی بات؟ پہلے تو دھوکہ سمجھیں گے نا، دھوکہ ہے کیا، اور اس کے بعد کس طرح ہم دھوکہ کھاتے ہیں۔ جب ہم سمجھتے ہیں کہ ہم یہیں رہنے والے ہیں، آپ صلی اللہ علیہ وسلم تو اس دنیا کی زندگی کو فرماتے تھے نا ایک مسافر کی طرح، صبح ہو جائے تو شام کا انتظار نہ کرو، شام ہو تو صبح کا انتظار نہ کرو، یعنی اتنی مختصر ہے، یعنی موت اتنی قریب ہے۔ لیکن اس کے باوجود اگلا دھوکہ کیا ہے؟ کیونکہ بیس کیا ہے؟ بیس تو ایک ہی ہے کہ میں یہیں پہ رہنے والی ہوں۔ جو میں جنازوں پہ جاتی ہوں، میں لوگوں کو دفن ہوتا دیکھتی ہوں تو مجھے ایسا لگتا ہے بس یہ سارے یہ مر جائیں گے لیکن میں نے نہیں مرنا۔ خود کو اس جگہ پہ نہیں سوچ پاتے، اور اگر کہیں ذرا دیر کے لیے سوچ لیا تو پھر تو اتنے غمگین ہو جائیں گے کہ بس جلدی سے ہم اس سے نکلنا چاہتے ہیں کہ ہم یہ نہیں زیادہ دیر برداشت کر سکتے، ہم اس جگہ پہ ہوں، اس سے تو ہمیں ڈپریشن ہونے لگے گا۔ تو ڈپریس ہونے کی ضرورت نہیں ہے، بس وہ گئے ہیں، ہم نے تھوڑی جانا ہے۔ یہ دھوکہ ہے۔ جب یہ دھوکہ انسان کھا لیتا ہے نا تو پھر کیا ہوتا ہے اس کے بعد؟ نمبر ٹو پوائنٹ یہ ہے کہ پھر اس کی امیدیں اور اس کی آرزوئیں اتنی لمبی لمبی ہو جاتی ہیں، لمبی لمبی امیدیں، لمبی لمبی آرزوئیں۔ موت اس کی اتنی قریب ہے، شارق کے قریب کھڑی ہوتی ہے، اور اس کو پتہ نہیں اس کی پلاننگ کیا ہے، دس دس سال کی، بیس بیس سال کی، فلاں وقت میں ایسا ہو جائے گا، فلاں۔ اور پھر کیا ہوتا ہے جب پلاننگز اتنی لمبی ہو جاتی ہیں؟ پھر اس کا دل دنیا میں ہی لگ جاتا ہے، وہ ہر خوشی اس دنیا میں پانا چاہتا ہے، اس کو جنت بنانا چاہتا ہے، جس دنیا کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ تو مومن کا قید خانہ ہے اور کافر کی جنت ہے۔ وہ کافر کے لیے جنت ہے، مومن کے لیے نہیں، وہ اس دنیا کو جو قید خانہ ہے اس کو جنت بنانے کی کوشش میں لگ جاتا ہے۔ اور اس کو جنت بنانے کی کوششوں میں ایسا مگن ہوتا ہے، ساری زندگی اسی میں گزار دیتا ہے کہ بس اس کو کسی طرح جنت بنا لو، یہاں پہ ہر مسئلہ حل ہو جائے، یہاں پہ ہر فائدہ مجھے مل جائے، ہر نقصان سے میں بچ جاؤں، کوئی چیز خراب نہ ہو، کوئی چیز نقصان والی نہ ہو، کچھ نہ ہو، بس مجھے بھلائی بھلائی ملتی رہے۔ وہ تو ہونی نہیں ہے، مجھے کوئی غم نہ پہنچے، مجھے کوئی پریشانی نہ آئے، مجھے کوئی فقر و فاقہ نہ آئے، مجھے کوئی رزق کی تنگی نہ آئے۔ اس چیز کے اندر اتنی محنت کرتا ہے، اتنی محنت کرتا ہے، اس کو ریئلائز ہی نہیں ہوتا کہ زندگی گزر بھی گئی، اور وہ وہاں پہنچ جاتا ہے کہ وہ اس موت کے کنارے پہ کھڑا ہے۔ حالانکہ اس کو کہا گیا یہ زندگی تو جنت ہے ہی نہیں، یہ دنیا کی زندگی جنت نہیں بن سکتی، جنت اللہ نے آخرت میں رکھی ہے، جہاں جو دار السلام ہے، سلامتی کا گھر ہے، وہ یہ دنیا نہیں بن سکتی، اور یہ پاگل اس دنیا کو جنت بنانے کی کوشش کر رہا ہے۔ تم اپنی ساری ایفرٹس بھی ایگزاسٹ کر دو تو یہ دنیا جنت نہیں ہے. اس کو کب کس نے کہا یہ جنت ہے؟ یہ تو بالکل یہاں کا تو عیش آرام بھی اگر کسی کو ملا ہوا نا تو وہ بھی ٹیمپرری ہے, وہ بھی بہت گھٹیا ہے, بہت چھوٹا ہے. لیکن اس کو یہی بات سمجھ نہیں آتی کہ یہ ٹیمپرری ہے, اس کا عیش آرام بھی ٹیمپرری ہے, اس کی تکالیف بھی ٹیمپرری ہے. وہ تکلیف سے یہاں نجات پانا چاہتا ہے کہ تکلیف سے خود کو محفوظ کر دے, سیکیورٹی مل جائے, اس کو سیکیور کرنا چاہتا ہے فار ایور اینڈ ایور اپنے آپ کو تکلیف سے, لیکن دنیا کی تکلیف سے, اور آخرت کو بھول چکا ہوتا ہے. یہ دنیا کا دھوکا, جب ظاہر ہے یہیں کو جنت بنانا ہے تو آخرت کیسے یاد آئے گی؟ پھر تو محنت یہاں پہ ہو رہی ہے, یہاں کے میں فائدے چاہتی ہوں, یہاں کے نقصان سے بچنا چاہتی ہوں, یہاں کے ہر ایک پرابلم سے یہاں پہ بچنا چاہتی ہوں, تو آخرت تو پھر نظروں سے اوجھل ہے نا. کیونکہ ذہن میں سارا دن یہی سوار ہے کہ اسی کو سنوارنا ہے, اسی کو سجانا ہے, اسی کو جنت بنانا ہے, تو پھر اس میں انسان ایسا الجھ جاتا ہے کہ آخرت کس کو یاد رہے گی پھر؟ یہ اپنے اندر اتنا انوالو کر لے گی پھر, آخرت نہیں یاد رہتی. ظاہر ہے جب آپ نے سمجھ لیا پرمننٹ یہاں پہ رہنا, تو ظاہر ہے پرمننٹ کے لیے تو انسان ایفرٹ کرے گا نا کہ میں اس یہاں پہ ساری خوشی لے لوں, یہاں پہ میرا اچھا گھر ہو, اچھا سب بہترین ہو, اور مجھے کبھی کوئی نہ بیماری آئے, نہ کوئی غم آئے, نہ کوئی تکلیف آئے. مجھے بتائے جب روٹ کاز کیا ہے, بس یہیں پہ میں نے رہنا. جس نے یہ سمجھ لیا نا کہ میں نے چلے جانا, وہ پھر اس کی پرائیورٹیز بدل جائیں گی, اس کی سوچ بدل جائے گی, اس کی ایفرٹس بدل جائیں گے. مگر یہ سمجھنا اور یہ یقین کرنا ہی تو ہمیں سب سے مشکل لگتا ہے کہ میں نے بھی چلے جانا, یہی بس سمجھ آتی کہ دوسروں نے چلے جانا. اللہ اکبر, صحابہ کرام تو یعنی اتنا ان کے اوپر آخرت سوار رہتی تھی نا کہ ان کو دنیا کی لگژریز بھی مل جاتی تھی نا, دنیا کے عہدے بھی مل جاتے تھے, تب بھی وہ روتے تھے, تب بھی وہ لینے سے کتراتے تھے کہ ہم قیامت میں اس کا کیا جواب دیں گے, کیونکہ ان کے ذہن پہ قیامت سوار ہے, ان کے ذہن پہ وہاں کا سوال جواب سوار ہے. ان کے ذہن پہ یہ نہیں کہ یہاں پہ تو مل گیا نا مجھے عہدہ, یہاں پہ تو میں بڑی لگژری لائف گزاروں گا نا, نہیں. ان کو ذمہ داریاں ایک بھار لگتی تھی, جیسے آج تو ہم دوڑتے ہیں کہ آئے مجھے عہدے دے دو, مجھے حکومت دے دو, مجھے کیوں نہیں ملی ہے, اور اس کے لیے بس پتہ نہیں کیا کیا کرنے کو, کیا کیا جھوٹ بولتے ہیں, دھوکے دیتے ہیں ووٹ لینے کے لیے, کیا کیا کرتے ہیں, کیا کیا فراڈ کرتے ہیں کہ بس مجھے مل جائے. یہ اس لیے ہوتا ہے, یہ تب ہوتا ہے جب انسان کی نظر میں دنیا میں رہنا اس کو سوار ہے ذہن کے اوپر, اور آخرت اس کو بھولی بھی ہے. اگر آخرت یاد ہوتی نا اور اس کا سوال جواب ظاہر ہے پھر یاد ہوگا, پھر انسان نہیں عہدوں کو چاہ سکتا, انسان ان حکومتوں کو نہیں چاہ سکتا. آخرت کی فکر کرنے والا تو پھر بھاگتا ہے ایسی چیزوں سے, وہ تو پھر گناہوں سے بھی بھاگتا ہے, اور وہ ان ساری چیزوں سے بھاگتا ہے جو گناہ کی طرف لے جائے. اور جو آخرت کو بھولا ہوا ہے, ظاہر ہے جس نے یہیں پہ پرماننٹ رہنا ہے, میں نے کون سا قیامت, آئے گی جب آئے گی تب جائے گی, ہم تو یہاں سے ابھی جا کون سا رہے ہیں. بلکہ ایون ہم اپنے پیرنٹس کو بھی کہتے ہیں, آپ یہ نہ کہیں کہ ہم بوڑھے ہو گئے, یہ تو ہم تصور ہی نہیں کر سکتے. وہ ظاہر ہے ہمارے پیارے ہوتے ہیں, لیکن موت ہر ایک کے لیے برحق ہے اور ہر ایک کو جانا ہے, مگر ہم نہ اپنے لیے سوچنا چاہتے نہ کبھی اپنے کسی لفڈ ون کے لیے سوچنا چاہتے, کیونکہ ہم نے یہیں پہ تو رہنا ہے بھائی, مزے کرو, یہاں پہ کھاؤ پیو عیش کرو. اور جس کو فکر لگ گئی آخرت کی, پھر اس کی حالت ایک بے چین انسان والی ہو جاتی ہے, کہ ہر وقت اس کو یہ ہوتا ہے کہ میرے پاس وقت کم ہے اور مجھے کرنا بہت کچھ ہے. ان کو پھر اس ایسے لوگوں کو اپنی نیکیاں پھر بڑی نہیں لگتی, وہ نیکی کرتے بھی ہیں نا, ان کو ہر وقت یہ ڈر رہتا ہے پتہ نہیں یہ اعمال قبول بھی ہوں گے یا نہیں, پتہ نہیں یہ وہاں پہ میرے کوئی یہ نہ ہو کہ میری نیکیاں کم ہو جائیں اور وہاں پہ میرے گناہ بڑھ جائیں, پتہ نہیں اب میرے یہ والے اعمال جو ہیں وہ کہیں ضائع ہو جائیں, اور پتہ نہیں میرے سے اور کتنے گناہ ہو چکے ہیں کہ جن سے یہ نیکیاں برباد ہو چکی ہیں. وہ تو ان کو ہر وقت یہ رہتا ہے, اور دنیا کی فکر والا وہ اس کے دماغ پہ دنیا ہی سوار ہے, وہ انہیں چکروں میں لگا ہوا ہے, مجھے کوئی پریشانی نہ آ جائے, ہائے مجھے یہ نہ ہو جائے, ہائے مجھے وہ نہ ہو جائے, یا میرے کسی پیارے کو کچھ نہ ہو جائے. تو پھر اللہ تعالیٰ بھی نا ایسے انسان کو اس کی فکروں کے ساتھ ہی اکیلا چھوڑ دیتا ہے, اس کی کوئی مدد نہیں کرتا, نہ اس کی کوئی بات کی پرواہ کرتا, وہ پھر دنیا کی فکروں میں ہی لگا رہتا. اور دنیا صرف اتنی ہی ملتی ہے جتنی اس کی قسمت میں ہوتی ہے, اور ہوتا وہی ہے جو اس کی قسمت میں ہوتا. تو اگر دیکھا جائے دنیا کا دھوکہ ایسا ہے کہ یعنی جیسے کوئی انسان ہے نا امتحان دے رہا ہے. اب کوئی اس بھول میں اگر ہے کہ کوئی بات نہیں اگر میں وہاں پہ برا بھی کر لوں گا تو ایگزامینر بہت لینینٹ ہے, بڑا رحم دل ہے, وہ کبھی مجھے فیل ہونے ہی نہیں دے گا اور میں تو کبھی فیل ہو ہی نہیں سکتا. یا تو ہم نے اس طرح کے تصورات اپنے بنائے ہوئے, جب ہمیں دنیا دھوکہ دیتی نا تو ہم اس کے لیے تو بہت محنت کرتے ہیں اور اس کے لیے صرف کس چیز پہ بیٹھ جاتے ہیں کہ اللہ غفور الرحیم ہے, وہ تو جب وہ وہاں پہ چلے بھی گئے تو وہ ٹھیک ہے, وہ وہاں پہ معاف کر دے گا. ایسا طالب علم کامیاب ہو سکتا ہے؟ اور انسان ہمیشہ اسی ایگزام کی زیادہ تیاری کرتا ہے جس کو وہ امپورٹنٹ سمجھتا ہے نا. آپ دیکھیں ایک اسٹوڈنٹ جب اپنے کالج وغیرہ کے ایگزام ہو رہے ہوتے ہیں, اسکول کے ایگزام ہو رہے ہوتے ہیں, جو واقعی ایک ذہین اسٹوڈنٹ ہوتا ہے, اچھا اسٹوڈنٹ ہوتا ہے, وہ تو کوئی ایک لمحہ بھی ضائع نہیں کرتا, سارے کام چھوڑ دیتا ہے. بعض دفعہ تو راتوں کی نیند بھی دیکھیں وہ بھی نہیں لیتا, وہ بھی کم ہو جاتی ہے, کھانا پینا بھی کم ہو جاتا ہے. کہتے ہیں زیادہ کھا بھی لیا تو زیادہ نیند نہ آ جائے, تیاری میں حرج ہو جائے گا. اور دنیا پرست کیا کہتا ہے, زندگی تو بس ایک دفعہ ملی ہے تو کوئی بات نہیں, اب تیاری کی کیا ضرورت ہے. جس کو آخرت کی فکر ہوگی وہ اسی اسٹوڈنٹ کی طرح ہوگا. حالانکہ یہ تو امتحان جو یہاں کے کالج یونیورسٹیوں کے, یہ تو بہرحال اسی زندگی کے ساتھ ہی ریلیٹڈ ہیں. اس کے بعد یہاں سے بڑا ہی مجھے ہمیشہ دیکھ کے ایسے ہوتا ہے جب کوئی کسی جوان کی ڈیتھ کے بارے میں سنتی ہوں کہ دیکھو یہ پڑھ پڑھ کے یونیورسٹیز میں کالجوں میں اتنے پڑھ پڑھ کے ڈگریاں لیں اور اس کے بعد کیا, وہ ڈگری ایک بھی کام نہیں آئے گی اب, اور وہ ڈگری جو کام آنی تھی اس کے لیے کوئی محنت ہی نہیں کی. حالانکہ وہ امتحان ہے جس کے فیل ہونے کے بعد کوئی دوسرا چانس ہی نہیں ہے, اس میں تو پھر بھی چلو کوئی چانس مل ہی جاتے ہیں. اسی لیے حضرت ابوبکر صدیق فرماتے ہیں نا, اپنی زندگی کے اس دن پہ رو جو گزر گیا اور تم نے اس میں کوئی نیکی نہیں کی, رو اس پہ. تو اتنی مختصر زندگی کے لیے کتنی محنتیں ہو رہی ہیں, اور ہمیشہ کی زندگی کے لیے کوئی محنت نہیں ہے. جس زندگی کو جا کے جب ہم وہاں پہ پوچھا جائے گا کتنے دن دنیا میں رہے, تو انسان کہے گا بس ایک دن یا دن کا کچھ حصہ. اب اس وقت سارا دھوکہ کھل گیا ہوا نا, اس لیے کہہ رہے ہیں. یہ الگ بات ہے کہ ٹھیک ہے ہم انسان ہیں, ہر وقت ہم ایک جیسی حالت پہ قائم نہیں رہ سکتے. بڑے بڑے نیک لوگوں پہ بھی ایسے لمحات آتے ہیں جب آخرت کا خیال ان کے دماغ سے محو ہو جاتا ہے, کوئی یا مدھم ہو جاتا ہے. یہ انسان کی نیچر ہے نا, وہ بھول جانے والا ہے, تو اس میں حرج نہیں ہے. ضرورت کس بات کی ہے کہ آخرت کے خیال کو بار بار ذہن میں ریفریش کیا جائے, بار بار, کہ یہ دنیا ختم ہو جائے گی, یہ زندگی ختم ہو جانی ہے. بار بار دن میں کتنی دفعہ اپنے آپ کو یہ کہیں, اس سے دیکھیں گے کہ بہت اچھا ایفیکٹ پڑے گا, آپ کی لائف درست ہونے لگے گی. نہیں, یہ زندگی ختم ہو جانی ہے, آخرت بہت قریب ہے, موت بہت قریب ہے. اللہ اکبر. تو وہ ان کو دنیا کی زندگی نے ایسا دھوکے میں ڈال دیا, ایسا دھوکے میں ڈال دیا کہ وہ وہاں پہنچ گئے. اب دھوکہ وہاں جا کے کھلا کہ وہ جس کو ہم وہ سمجھ رہے تھے نا پرماننٹ, وہ تو پرماننٹ نہیں تھی. اور جس کو ہم سمجھ رہے تھے کہ جینا ہے بس یہیں پہ جیتے رہنا ہے, اور ظاہر ہے جب انسان کو جہاں پہ بھی وہ پرماننٹ ہوتا ہے نا, آپ خود ہی سوچ لیں جہاں پہ آپ کی پرماننٹ ریزیڈنس ہے وہاں پہ آپ کیا چاہتے ہیں, سارا آرام وہاں پہ چاہتے ہیں. ہوٹل کے لیے تھوڑی آپ کو کوشش کرتے ہیں کہ تھوڑی دیر کے لیے رہنا, اس کے ہوٹل کو سجاؤں, ہوٹل کو سنواروں, ہوٹل میں اپنی سب ضرورت کی چیزیں میری ہوں, ہوٹل میں ایسا نہیں. آپ اپنے پرماننٹ ریزیڈنس کو چاہتے ہیں, होटल में तो आप कहते हैं चलो कोई बात नहीं, थोड़ी देर के लिए तो रहना है तो कोई बात नहीं, अगर कोई दिक्कत भी हो गई। लेकिन जो घर, जिसको आप घर कहते हैं ना, उसको चाहते हैं आपके, वो बहुत अच्छा सजा संवरा भी हो उसमें, हर लग्जरी भी हो उसमें, हर एक चीज परफेक्ट होनी चाहिए, और उसको बेहतर से बेहतर बनाने की कोशिश करते रहते हैं ना, घर को करते हैं ना, क्योंकि आपको पता है यहाँ पे रहना है। फिर वो घर होता है जब, तो आप उसके जो वहां पे दोस्तियां बनाते हैं, वहीं पे अपना आप ये सारा नफा नुकसान वहीं से रिलेटेड होता है, वहीं पे चाहते हैं कि मेरी इज्जत बनी रहे, उन्हीं लोगों को नाराज नहीं करना चाहते जो आपके इर्द गिर्द, घर के इर्द गिर्द होते हैं। होटल में जो थोड़ी देर के लिए गए तो वहां पे आपको नहीं परवाह होती। इसी तरह जिस इंसान के लिए ये दुनिया होटल की तरह है ना, सराय की तरह, जिसमें थोड़ी देर के लिए ठहरा है, तो यहाँ पे उसको नहीं परवाह होगी, उसको ये होगी कि वहाँ जो मेरा घर है, दार, दार उसको इसीलिए कहा गया ना, वो घर है, उसके लिए उसको होगा कि वहां पे सारी लग्जरीज हो, वहां पे मुझे तकलीफ ना हो, वहां पे कोई मुझे मुश्किल हो, क्योंकि वो घर तो वो है, ये घर थोड़ी है। लेकिन हमारा आज हाल क्या है कि जिंदगी के धोखे में ऐसे पड़े हुए इस दुनिया की जिंदगी के, कि एक रेस लगी हुई है लोगों की, मुकाबलेबाजियां लोगों की, घरों के मामले में, गाड़ियों के मामले में, लिबास के मामले में, अब तो ये हो गया कि पार्टीज तकरीबात के मामले में भी एक दौड़ लगी हुई कि किसकी ज्यादा अच्छी पार्टी है, किसकी ज्यादा अच्छा फंक्शन है। ऐसे लगता है कि सब ने बस एक ही पट्टी पढ़ ली है कि बस यही रहना है और असल जिंदगी यही है। सब ने धोखा खा लिया, हम सब ने धोखा खा चुके हैं। अब इस धोखे से खुद को निकालें। तो आप कह रहे हैं, अब अपने आप पे गवाही देकर कह रहे हैं, हम वाकई हम ही नहीं माने थे। कल मान जाएंगे कि हम नहीं माने थे, लोग बुलाते थे, समझाते थे, हम ही नहीं माने। ذَلِكَ أَلَّمْ يَكُنْ رَبُّكَ مُهْلِكَ الْقُرَى بِظُلْمٍ وَأَهْلُهَا غَافِلُونَ। ये इसलिए कि नहीं था तेरा रब हलाक करने वाला बस्तियों को जुल्म के साथ। ये जुल्म होना था अगर अल्लाह ताला कोई रसूल नहीं भेजता, कोई बताता नहीं, किसी का कुछ पता ही ना चलता कि कोई है हिसाब किताब का दिन, कोई है कयामत का दिन, तो तब कोई कह सकता था कि हाँ ये तो बड़ा जुल्म हो गया हमारे साथ, हमें तो पता ही नहीं था। तो अल्लाह ताला ने किसी बस्ती को जुल्म के साथ नहीं हलाक किया, यानी जो भी बस्तियां हलाक हुई हैं ना, जो भी बस्तियां तबाह हुई हैं, वहां पे जरूर कोई रसूल भेजा, जरूर कोई डराने वाला आया और उसने आके बताया कि देखो एक कायनात का एक खालिक है, एक खुदा है, और आखरत का एक दिन है और कयामत का एक दिन है, ये सब उनको बताया था। उस जमाने में भी ये हुआ, आज तो आपका मीडिया ये काम बहुत एफिशिएंटली कर रहा है, इस्लाम को कोने कोने में दुनिया के पहुंचा दिया, कि कल कोई ये नहीं कह सकता कि मुझे तो इस्लाम का ही नहीं पता था कि इस्लाम क्या कहता। तो अल्लाह ताला किसी बस्ती को जुल्म के साथ हलाक नहीं करने वाला, यानी उनको बेचारों को पता ही ना हो और इग्नोरेंट हो और वो उनको अचानक उनके ऊपर अजाब आ जाए और उनको अजाब में पकड़ लिया जाए कि तुमने क्यों नहीं माना। वह आलुहा गाफिलून, उनके वो आल जो हैं उसकी बस्ती के रहने वाले बेचारे बिल्कुल बेखबर थे, ऐसा कभी नहीं हुआ, कभी नहीं हुआ। इसीलिए तो अल्लाह ताला क़यामत के दिन क्वेश्चन करेंगे ना, क्यों, क्या आया नहीं था कोई, क्या तुम ये कह सकते हो कि मुझे तो किसी ने बताया ही नहीं, कह सकते हो क्या, क्या तुम ये कह सकते हो कि मुझे तो पता ही नहीं था क़यामत का दिन आना, हम कह सकेंगे क्या ये। वाली कुल दराजा तुम मिम्मा अमीलो, अल्लाह अकबर, हर एक के दर्जात हैं अल्लाह के हाँ, जो उसने अमल किया उसके मुताबिक हर एक के दर्जे हैं अल्लाह ताला ने मुकरर किए। अब देखिए हमारे पास तो दो ही सिर्फ वर्ड्स हैं ना, हम कहते हैं ये मुसलमान है और ये काफिर है, राइट, दो कैटेगरीज है हमारे पास, या तो कोई मुस्लिम है और जो मुस्लिम नहीं है तो वो हम कह देते हैं कि ये गैर मुस्लिम है या काफिर है। लेकिन अल्लाह ताला के पास चाहे कोई मुसलमान है, मुसलमान भी सब एक दर्जे के नहीं है, कोई बहुत हाई लेवल का है, कोई मीडियम है, कोई बिल्कुल लो लेवल पे। इसी तरह सारे गैर मुस्लिम, सारे काफिर भी एक लेवल के नहीं है अल्लाह के यहाँ, अपने अमल के लिहाज से हैं। काफरों में भी कोई अबू लहब है, अबू जहल है, कोई अबू तालिब है,
ठीक है।
तो लेवल्स हैं हर एक एक लेवल पे, नहीं जैसे हमने कह दी ये काफिर है वो काफिर है वो काफिर है, सब अल्लाह के यहाँ एक नहीं है, सब के मर्तबे हैं, सब के मकाम हैं, सब की लेवल्स हैं, सब के रैंक्स हैं। जैसे आप देखें किसी ऑफिस वगैरह में आप देखें क्या होता है, हर एक एक लेवल पे तो नहीं होता ना, कोई मैनेजर है तो कोई उससे नीचे है तो कोई उससे नीचे है, कोई बिल्कुल सीईओ है, दर्जों का फर्क होता है ना। और दुनिया में हम ये दर्जे बड़ा काउंट करते हैं, हम बड़ा स्टेटस को देखते हैं और इसके लिए बड़ी मुकाबलेबाजियां करते हैं और बहुत नोट करते हैं कि किसका रैंक क्या है, भाई ये इतने ऊंचे लेवल के ऊपर है, ये इतने उसके ऊपर है। आखरत में भी इसी तरह लेवल्स होंगे लोगों के, आखरत में भी इस तरह डिवीजन होगी लोगों की, उनके अमल के लिहाज से होगी। यानी दुनिया में भी तो देखे ना, जो ऊंचे लेवल पे है वो किस तरह ऊंचे लेवल पे पहुंचा, उसने मेहनत की, उसने कोशिश की, तभी उसको वो ग्रेड मिला है ना, है ना, तभी वो ग्रेड मिला है ना, उसने इतनी पढ़ाई की, उसने इतनी एफर्ट की, उसकी इतनी काबिलियत दिखाई, उसने इतनी मेहनत की, तब उसको वो लेवल मिला। अब एक बिल्कुल जो माली है उसको वो लेवल नहीं मिल सका, अब एक जो जो पियन है, जो एक क्लर्क है, उसको वो लेवल नहीं मिल सका क्योंकि उसकी मेहनत उतनी नहीं थी। तो दुनिया में तो ये बातें हमें बड़ी अच्छी तरह समझ आती हैं, आखरत के बारे में ये क्यों नहीं समझ आती कि जन्नत के भी 100 दर्जे हैं, 100 100, और वो दर्जे भी किस तरह मिलेंगे, एक ही ऑफिस में सारे काम करते हैं, एक ऑफिस है, कंपनी का नाम तो एक ही होता ना, वो जो क्लर्क है वो भी कहेगा मैं फलां कंपनी में काम करता हूँ, जो सीईओ है वो भी कहेगा मैं फलां कंपनी में काम करता हूँ, लेकिन आपकी नजर में जो सीईओ की इज्जत है क्या वो क्लर्क की होती है, जो छोटा सा चपरासी है उस बेचारे की भी वो भी उसी कंपनी में ही काम करता है ना, लेकिन आपकी नजर में वो जो सीईओ है, जो मैनेजर है, जनरल मैनेजर है, उसकी बहुत इज्जत होती है। जन्नत में भी कोई ऊपर के दर्जों में होगा और कोई नीचे के, उसमें हम कह देते नहीं कोई बात नहीं, हम नीचे के दर्जे हमारे लिए ठीक है, ऊपर के हम क्यों इतनी मेहनत करें, हमसे कहाँ की जाती थी मेहनत, चलो बस ठीक है नीचे का ही मिल जाए वही काफी है। यहाँ पे क्यों नहीं कहते आप या मैं किसी ऑफिस के अंदर चपरासी लग जाती हूँ कोई मसला नहीं, यहाँ पे तो नहीं हम बात को बर्दाश्त करते, और वहां के लिए देखो अल्लाह अकबर, हम सबसे नीचे रहने के ऊपर भी कहते हैं कि हाँ बस ठीक है, जहाँ हमेशा हमेशा रहना है, यहाँ पे तो हो सकता है कोई आज एक तरक्की करके ऊपर के रैंक पे चला ही जाए, वहां पे तो कोई तरक्कियां नहीं होंगी, एक दर्जा मिल जाएगा उसी पे रहेंगे, और वो मेहनत से मिलेगा, जैसे यहाँ पे मेहनत से मिलता है तो हम यहाँ पे इस बात को समझते हैं, लेकिन आखरत के में भी जब जन्नत के लिए लोग अमल करने वाले होंगे तो हर एक की मेहनत अलग है। जाहिर है आप देखें पूरी क्लास है, इसमें से हर एक जो मेहनत कर रहा है क्या सबकी इक्वल है मेहनत, नहीं सबकी इक्वल नहीं है, कोई अपनी जानें मार देते हैं और कोई ऐसे हैं कि वो उनको ज़्यादा फिक्र ही नहीं होती, सीरियस ही नहीं लेते, हालांकि ये छोटे से क्लास का मामला है। तो सोचें कि क़यामत के दिन तो बहुत बहुत दर्जों के फ़र्क होंगे, बहुत बहुत अमल के फ़र्क होंगे, बहुत लोग आगे निकलने वाले होंगे और बहुत सारे लोग होंगे जो स्लो पेस पे चलते रहे, जो पीछे आने वाले थे, जिन्होंने अपनी स्पीड तेज ही नहीं की, जो कर सकते थे भाग सकते थे लेकिन वो भागे नहीं, उन्होंने इतनी अहमियत ही नहीं समझी, इसको प्रायोरिटी नहीं बनाया। अब मुसलमान है ना हम, काफ़ी है ना हम, भी तो जन्नत में चले ही जाएंगे, हमें पता है एक दिन हमने भी जन्नत में चले जाना है क्योंकि बस हम मुसलमान हैं, ये तो हमारे कहने होते हैं, उसमें हम आराम से बैठे हैं, वहाँ पे जब दर्जों का फ़र्क पता चलेगा ना तब मालूम होगा कि हाय काश हम भी थोड़ी सी मेहनत और करते, हम भी थोड़ा सा और भाग लेते, हम भी थोड़ी सी और कोशिश कर लेते तो आज हम भी इतने ऊँचे मरातब पा सकते थे, ये मेरी दोस्त थी, मेरी दोस्त थी, मेरे साथ ही होती थी, हम एक साथ ही होते थे, लेकिन इसकी मेहनत ज़्यादा थी, आज देखो इसके मर्तबे, इसके दर्जे जन्नत में मेरे से ऊपर हो गए, मैं भी तो ये कर सकती थी। दुनिया में हम ये परवाह नहीं करते लेकिन आखरत में जब हम इतना फर्क देखेंगे, इतना बड़ा डिफरेंस देखेंगे, तब जरूर होगा कि काश थोड़ा और कर लेते। اسی لیے تو وہ یوم الحسرت ہے نا، یوم الحسرہ، اس کو اسی لیے کہتے ہیں حسرت کا دن. انسان حسرتیں کرے گا، بڑی حسرتیں ہوں گی، آئے میں کر سکتی تھی، آئے میں کر سکتی تھی. یہاں پہ نہیں، جب گریجویشن میں کچھ لوگوں کو زیادہ ظاہر ہے مل رہا تھا، جب لوگوں نے، دوسرے لوگوں نے ان کی دیکھی کہ کتنی ان کی عزت افزائی ہو رہی ہے، کتنے ان کو مطلب سرٹیفکیٹ مل رہے ہیں، ان کو میڈل مل رہے ہیں، ان کو یہ مل رہا ہے، تو ان کو حسرت ہوئی. یہ تو چھوٹی سی حسرت ہے. کیا وہ حسرتیں ہوں گی جس میں درجوں کے فرق ہیں؟ یہ تو ایک سرٹیفکیٹ کا ہے نا، آپ کو چلو نہیں ملا، اس کو مل گیا، پھر بھی آپ کو حسرت ہوئی. اور وہ کیا ہوگا جس میں گھروں کے فرق ہیں، نعمتوں کے فرق ہیں، جس میں جگہ کا فرق ہے، جس میں اللہ سے قرب کا فرق ہے، وہ کتنے زیادہ فرق ہوں گے. جب کہ ہمارے پاس طاقت ہے، ہمارے پاس سمجھ ہے، ہم کر سکتے ہیں، ہمارے پاس صحت ہے، پھر بھی ہم بس سستی میں بیٹھے رہیں، پھر بھی ہم پیچھے رہنے کو پریفر کریں اور اوکے سمجھیں اور محنت نہ کریں اور دوڑ نہ لگائیں اور مقابلہ نہ کریں اور آگے نکلنے کی ہمارے اندر ایک طلب نہ ہو، شوق نہ ہو، اور جنت کے اونچے درجات پانے کا شوق نہ ہو، تو آج تو بڑے آسانی سے کہہ رہے ہو، کل پتہ چلے گا. اللہ کے ہاں سب کے درجے مختلف ہیں. اب اس کے اندر یہ بھی ہے کہ اللہ کی نظر میں بھی سب کے درجے مختلف ہیں. ہمیں نہیں پتہ یہاں پہ ہم جتنے لوگ بیٹھے ہوئے ہیں ان میں سے کون ہے جو اللہ کو بہت پیارا ہے اور کون ہے جو نہیں پیارا. جیسے ہم نے ایک دفعہ ایک حدیث پڑھی تھی نا کہ اللہ تعالیٰ کسی بندے سے کبھی اتنا ناراض ہوتا ہے اس وجہ سے کہ وہ اپنے منہ سے ایسی ہی کوئی بات نکالتا ہے، ایسی کوئی بات نکالتا ہے جو اللہ کو اتنی ہی بری لگتی ہے. ایک بات جو اس نے معمولی سمجھی اللہ کو اتنی بری لگی کہ اس کا جو مرتبہ ہے، اس کا جو درجہ ہے، وہ زمین، وہ جو اپنا جگہ بنا لیتا ہے، وہ جہنم میں اتنی نیچے بنا لیتا ہے جتنا فاصلہ زمین اور آسمان کے درمیان ہے. تو دیکھو اپنے درجے سے، اپنے رینک سے گر گیا نا وہ ایک بات کی وجہ سے، ایک بات، صرف ایک بات جو اس نے معمولی سمجھی، اور ایک بات کسی نے اپنے منہ سے ایسی نکالی جو اللہ کو اتنی پسند آئی کہ اس کا درجہ ایسے اوپر چلا گیا جنتوں میں جتنا فاصلہ زمین اور آسمان کے درمیان ہے. تو رینکس تو آپ اللہ کے ہاں اپنا درجہ بڑھا بھی سکتے ہیں اپنے عمل سے، اور گھٹا بھی سکتے ہیں اپنے عمل سے. یہ تو ہمارے اپنے اوپر ہے نا. اللہ اکبر. تو درجوں کا فرق ہے، اور وہ فرق کیوں ہے؟ کوششوں کے فرق کی وجہ سے. اور کوشش کرنا ہمارے اپنے ہاتھ میں ہے. کہتے ہیں نا جتنا گڑ ڈالو گے اتنا میٹھا ہوگا، جتنی آپ کوشش کر لیں گے اتنا ہی اچھا پا لیں گے. لیس للانسان الا ما سعى، انسان کے لیے صرف وہی ہے جتنی وہ کوشش کرتا ہے. وما ربک بغافل عما یعملون، تمہارا رب غافل نہیں ہے اس سے جو وہ عمل کرتے ہیں. اللہ کو سب پتہ، وہ سب دیکھ رہا ہے کون کتنی محنت کر رہا ہے، اس کے حالات کیا ہیں، پھر بھی وہ ہمت کر رہا ہے، پھر بھی وہ دوڑ رہا ہے، اس کے کام کتنے ہیں، اس کی مصروفیات کتنی ہیں، پھر بھی وہ بھاگتا ہی چلا جا رہا ہے. اور کون ہے جو کر سکتا ہے لیکن پھر بھی سستی میں بیٹھا ہوا ہے؟ اللہ کو سب پتہ. وَرَبُّكَ الْغَنِيُّ ذُو الرَّحْمَةِ، تمہارا رب جو ہے وہ غنی ہے اور رحمت والا ہے. یہ دو صفات جو ہیں ساتھ ساتھ آئی ہیں، انسانوں میں یہ صفات مل نہیں سکتی. یعنی دونوں انسانوں کے اندر یہ دونوں صفات اکٹھی نہیں ہو سکتی. وہ کیسے؟ دیکھیں، اول تو کوئی انسان ایسا ہے ہی نہیں جو غنی ہو، مگر بالفرض کوئی انسان ایسا ہو جس جو بے نیاز ہے، اس کو کسی کی ضرورت نہیں ہے، تو وہ کیا کرتا ہے پھر؟ جو بے نیاز ہو جاتا ہے نا، وہ ظلم کرنے لگتا ہے. اللہ تعالیٰ فرماتے ہیں ان الانسان لیطغى ان رآہ استغنى، جب انسان اپنے آپ کو بے نیاز دیکھتا ہے نا کہ میں بے نیاز ہوں، مجھے کسی کی ضرورت نہیں، تو وہ کس پہ اتر آتا ہے؟ وہ یطغى پہ، طغیانی پہ، سرکشی پہ اتر آتا ہے. اسی لیے اللہ تعالیٰ نے انسان کو بے نیاز نہیں بنایا، اس کو ضرورت مند بنایا، محتاج بنایا. جب وہ محتاج رہے گا نا، تو وہ پھر ظاہر ہے وہ نیچے رہے گا،
मोहताजी किसी ना किसी को किसी और की मोहताजी रहेगी। जब इंसान थोड़ा सा भी बेनियाज होता है, जरा सा भी, आप देखें हम फिर परवाह करनी छोड़ देते हैं ना किसी और की। यहां पे अल्लाह ताला की जो जात है वो गनी है हर एक चीज से, उसका नफा नुकसान किसी से अटैच नहीं है, उसकी बादशाहत किसी इंसान के साथ अटैच नहीं है, उसके लिए कोई रंज और गम और या राहत और सुकून वो किसी के साथ अटैच नहीं है कि हाँ फलां अगर मेरे इबादत करेंगे तो नौज़ु बिल्ला मुझे बड़ा फ़ायदा होगा या मुझे बड़ी खुशी होगी, और अगर नहीं करेंगे तो मुझे रंज होगा या मुझे नुकसान होगा। नहीं, किसी के साथ कोई चीज़ अटैच नहीं है, डिपेंडेंट नहीं है किसी पे, बेनियाज। मतलब गनी बेनियाज का मतलब ये नहीं है कि बेपरवाह, क्योंकि बेपरवाह इसका जो तर्जुमा ना ज़्यादा अप्रोप्रिएट नहीं है, इसलिए कि जो बेपरवाह हो जाता है वो फिर रहम क्यों करेगा। बेनियाज यानी उसको किसी की भी ज़रूरत नहीं है कि वो हमारी कोई इबादत का मोहताज हो, नहीं वो हमारी किसी तस्बीह का मोहताज हो, हमारे रोज़े रखने का, हमारी नमाजों का मोहताज हो, नहीं ऐसा कुछ भी नहीं। सारे इंसान और जिन मिल के भी सबसे गुनाहगार इंसान की तरह हो जाए, सबसे गुनाहगार सबसे फासिक फाजिर की तरह हो जाए, तब भी उसकी बादशाहत में कोई कमी नहीं आनी, और सारे इंसान मिलकर सबसे मुत्तकी हो जाए तब भी उसकी बादशाहत में कोई इजाफा नहीं होना। तो वो किसी पे डिपेंडेंट नहीं है कि हाँ भाई ये कुछ करेंगे तो फिर ही मेरी बादशाहत चलेगी, सूरज चांद सितारे मेरी बात मानेंगे तो फिर ही मेरी बादशाहत चलेगी। इस तरह से जैसे दुनिया के बादशाह तो इसके मोहताज होते हैं ना कि भाई वजीर भी मेरे साथ हो, अवाम भी मेरे साथ हो, चलो अवाम नहीं भी मेरे साथ हो, फौज मेरे साथ हो, फलां मेरे साथ हो, और आजकल तो यह है कि सुपर पावर्स मेरे साथ हो, है ना। अल्लाह ताला की बादशाहत को किसी की भी ज़रूरत नहीं है, और किसी सिलसिले में भी, किसी फील्ड में भी किसी की ज़रूरत नहीं है उसको। अब जो ऐसा बेपरवाह हो वो तो उसको तो केयर ही नहीं करनी चाहिए फिर, है ना। व्हाट डज ही केयर फिर, वो तो भाई जाओ तुम जहाँ मर्जी जाओ, मरो खपो जियो मरो, उसको क्या, क्योंकि जाहिर है उसका तो कोई काम। हम तो देखें हम कब किसी की केयर करते हैं, हमें पता होता है कि अच्छा इससे हमें फ़ायदा पहुंचेगा तो अच्छा हम उसके ज़रा ख्याल भी करते हैं, कल को पता नहीं क्या काम पड़ जाए, कल को पता नहीं क्या हो जाए, तो इसलिए हम, या किसी बड़े के साथ इसलिए रखते हैं कि चलो हमारे कोई काम बन जाए, या किसी के साथ इसलिए करते हैं कि चलो कोई नुकसान से हम बच जाए, इवन कोई गरीब है तो उसको भी आज इसलिए देते हैं कि चलो कल को हमें कोई काम पड़ेगा तो हम इसको बुला लेंगे, तो क्योंकि हम मोहताज हैं ना। तो हम केयर उस वक्त तक करते हैं जिस वक्त तक हमारी अपनी ज़रूरत है, मगर अल्लाह को तो कोई भी ज़रूरत नहीं है। फिर भी वो जोर रहमा है, यानी फिर भी वो रहमत करता है, फिर भी वो केयर करता है, फिर भी वो इंसानों को खिलाता है पिलाता है, उनकी ख्याल करता है उनकी ज़रूरियात का, वो नाफरमान भी हो जाए, अब देखिए वो वैसे ही बेनियाज है, और उसके ऑन टॉप ऑफ इट कोई उसकी नाफरमानी करे। मिसाल के तौर पे आपको किसी की ज़रूरत भी नहीं है, मसलन आपने मिसाल के तौर पे आपने कोई अपना घर में कोई कुत्ता पाला हुआ, मसलन ऐसी बात करें कुत्ता पाला हुआ, अब वो कुत्ता आपको ही भौंकने लगे, आपको काटना शुरू कर दे, आपको ज़रूरत थोड़ी कुत्ते की, आपको वो काटना शुरू कर देते तो आप क्या करेंगे, उठा के उसको फेंकेंगे बाहर या उसके ऊपर रहमत करना शुरू हो जाएंगे। ये लोग जो हैं ये अल्लाह ही की नाफरमानी करते हैं, उसी के खिलाफ बोलते हैं, फिर भी वो अपनी रहमत उनके लिए मुसलसल बरसाता जा रहा है, उनको अंधा नहीं करता, उनको बहरा नहीं करता, उनके रिस्क नहीं बंद करता, उनके ऊपर आसमान से कोई अजाब नहीं फेंक देता, उनको ख़त्म नहीं कर देता, फना नहीं, उनको मोहलत दिए जाता। सुभान अल्लाह, ये है वो अल्लाह, हुवल गनी युल हमीद, वो गनी है और तमाम तारीफें उसके लिए। या यो नास अंतुमुल फुकारा इलल्लाह, अल्लाह ताला ने खुद फरमाया तुम तो मोहताज हो अल्लाह के, और अल्लाह है जो गनी है, वो बेनियाज है, तुम तो फकीर हो। तब भी हम अल्लाह को कितनी यानी नाफरमानियाँ करके और कितनी दलेरी के साथ कई बातें बोल देते हैं, वो तो गनी है, वो तो बेनियाज है, फिर भी वो हमारी इन बातों के बावजूद हमें छोड़ नहीं देता। ऑक्सीजन बंद कर दे आज, क्या होगा, कहाँ से लेकर आएंगे, कोई जगह है जहाँ से इंपोर्ट करके लाएं, सब लोग इंसान तड़पने लगेंगे एक सेकंड में। उसकी रहमत है, وہ زمین کو پھاڑ دے اور سب اس کے اندر دفن ہو جائیں، یہ اس کے لیے کوئی مشکل ہے؟ لیکن یہ اس کی رحمت ہے، حالانکہ وہ بے نیاز ہے، اس کو نہیں فرق پڑتا ہمارے ہمارے سے تھوڑی اس کا کوئی فائدہ پہنچنا ہے، ہماری کوئی تسبیح کرنے سے، مطلب ہم بہت ہی اچھی بھی تسبیح کریں، ہماری کوئی تسبیح کرنے سے ان کی کیا بادشاہت میں اضافہ ہوگا بتائیں؟ اللہ اکبر۔ تو یہ ہے اس کی اتنی بڑی رحمت کے غنی ہونے کے باوجود، ویسے تو وہ رضو رحمہ، ویسے تو رحمت والا ہے ہی، رحمان اور رحیم ہے ہی، لیکن آپ یہاں پہ سمجھیں کہ دونوں یہ صفات جو ساتھ آ رہی ہیں نا ٹوگیدر، یہ زبردست ایک بات آپ کو بتاتی ہیں کہ غنی ہونے کے باوجود وہ رحمت کرنے والا ہے، یہ ہے بہت بڑی بات، ٹھیک ہے؟ غنی ہونے کے باوجود وہ کوئی عذاب نہیں بھیجتا، غنی ہونے کے باوجود، حالانکہ وہ محتاج نہیں، وہ ضرورت مند نہیں، غنی ہونے کے باوجود وہ انسان کی ہدایت کا انتظام کرتا ہے، ورنہ وہ کچھ بھی نہ کرے ہمارے لیے تو اس کو کون پوچھنے والا ہے، اس کو کون پوچھ سکتا ہے، اس کو کون کوسچن کر سکتا ہے؟ ان یشا یذہبکم، اگر وہ چاہے تم سب کو لے جائے، ویستخلف من بعدکم ما یشا، اور تمہارے پیچھے کوئی اور لے آئے جس کو وہ چاہے، اگر تم اللہ کی نافرمانی کرتے ہو تو وہ چاہے نا تم سب کو وائپ آؤٹ کر دے اور تمہارے ریپلیسمنٹ لے آئے، جن کو چاہے تمہاری ریپلیسمنٹ بنا دے، کمان شاکم من ذریتی قوم آخرین، جیسے کہ اس نے تمہیں بھی تو اٹھایا ایک نسل سے دوسری قوم کی، کوئی اور تھے جن سے تم کو پیدا کیا، تمہیں ہٹا کے کوئی اوروں کو پیدا کر سکتا؟ آپ دیکھیں، آپ قوموں کی اگر ہسٹری دیکھیں، عاد جو تھے، قوم عاد، ان کو اللہ تعالیٰ نے ختم کر دیا، ان کے جو ریمیننگز تھے، جو بچ گئے تھے صالح علیہ السلام کے ساتھ تھے، سوری ہود علیہ السلام کے ساتھ تھے، تو ان کو بعد میں اللہ تعالیٰ نے ایک اور قوم بنا دیا، سمود کی قوم، پھر سمود ختم ہوئے تو ان کے بعد ان کی اولاد میں سے ہی کوئی اور قوم بن گئی، جو نیک تھے وہ بچ گئے تھے، اس طرح وہ چاہے تو تمہیں ہٹا دے۔ یہ ہمیں بہت زبردست اس سے میسج ملتا ہے، کوئی بھی یہ نہ سمجھے کہ آج مجھے جو کچھ ملا ہوا ہے یا جو کچھ میرے پاس ہے یا میں بڑی کوئی چیز ہوں تو میں اسی طرح چلتا رہے گا، نہیں، اللہ جب چاہے جس کو چاہے اس کی جگہ سے ہٹا دے اور اس کی جگہ کسی اور کو لے آئے۔ آج ہمیں اللہ نے کوئی نعمت دی بھی ہے نا، مثلا قرآن کی نعمت ہے، آج آپ اس کو سیکھ رہے ہیں، سمجھ رہے ہیں، اگر ہم نے اس نعمت کی قدر نہیں کی، جب نعمت کی قدر نہیں کی جاتی نا تو اللہ تعالیٰ وہ نعمت واپس لے لیتا، اگر آج ہم نے اس نعمت کی قدر نہیں کی، ہم نے اس کا حق ادا نہیں کیا، ہم نے اس کو نعمت نہیں سمجھا، اللہ کے لیے مشکل نہیں ہے وہ ہمیں ختم کر دے، کسی اور کو لے آئے، وہ پھر اس نعمت کا حق ادا کریں گے، لیکن ہم محروم رہ چکے ہوں گے۔ اگر ہم نے آج اللہ کی فرما برداری نہیں کی، اس کے لیے مشکل نہیں ہے ہمیں ہٹا کے کوئی اور لے آئے، وہ پھر اللہ کے فرما بردار ہوں گے۔ تو یہ امت مسلمہ کے لیے بھی ایک پیغام ہے، اور ہر ایک بندے کے لیے، انڈیویجول کے لیے بھی ایک پیغام ہے، ہمیں اپنا عمل درست کرنا ہے، ہمیں اللہ کی فرما برداری کرنی ہے، ورنہ اللہ کے پاس کمی نہیں ہے، تم یہ نہ سمجھو کہ بس ہم ہی ہیں تو بس چل رہا ہے یہ سارا کام، ہم نہیں قرآن کا کام کریں گے تو کون کرے گا، میری سکلز نہیں ہوں گی تو چلے گا کیسے یہ کام، نہیں، اور آج میں یہاں پہ بیٹھی ہوں، اللہ چاہے تو ریپلیس کر کے کسی اور کو بٹھا دے، اس کو کسی کی محتاجی نہیں ہے، اس کے دین کو کسی کی ضرورت نہیں ہے، یہ ہمارے لیے آنر ہوتا ہے کہ اللہ تعالیٰ اگر ہمیں یہ چانس دے دیتا ہے، توفیق دے دیتا ہے کہ ہم اس کے دین کی کوئی چھوٹا سا کام کر سکے نا، یہ ہمارے لیے سمجھ لیں ایک سعادت ہے۔ انما توعدون لآت، بے شک جو وعدہ کیے جاتے ہیں، البتہ وعدہ کیے جاتے ہو، البتہ آنے والا، کس چیز کا وعدہ اللہ تعالیٰ نے کیا؟ سب سے پہلے تو قیامت کا وعدہ اللہ نے کیا، اور قیامت کے دن جو بھی کچھ ہونا ہے نا، وہ بھی وعدہ ہے اللہ کا، جنت اللہ کا وعدہ ہے، جہنم اللہ کا وعدہ ہے، کہ یہ ہے اور حساب کتاب ہے، یہ اللہ کا وعدہ ہے، یہ ہوگا، قیامت ہوگی، تم کھڑے ہوگے، یہ سب اس کا وعدہ ہے، البتہ آنے والا ہے، دور نہیں ہے، جس کو تم دور سمجھتے وہ ہو کے رہے گا۔ और वो आके रहेगा जिसको तुम इम्पॉसिबल समझते हो, कैसे ये हड्डियां खड़ी होंगी और कैसे इंसान खड़ा होगा। वमा अंतुम बिमुआजिज़ीन, और तुम नहीं आजिज़ कर सकते अल्लाह को, यानी ये तुम नहीं कर सकते कि हमारा नहीं दिल चाहता कि क़यामत कभी आए, ये दुनिया कभी ख़त्म हो तो अब हम अल्लाह की चाहत को पूरी ना होने दें, ऐसा नहीं कर सकते तुम। तुम अल्लाह को आजिज़ नहीं कर सकते। आजिज़ करने का मतलब क्या, यानी किसी के को पीछे छोड़ देना, किसी को कोई कोई काम ना कर सके, कोई उसे कासिर रह जाए, ठीक है। तुम नहीं अल्लाह को आजिज़ करते, यानी तुम इस चीज़ से कि अल्लाह अपनी चाहत पूरी करे तुम उससे उसको रोक नहीं सकते। कुल, कह दीजिए, किसको कहा जा रहा है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को, या कौम अमलू अला मकानतिकुम, ए मेरी कौम तुम अपनी जगह काम करते रहो, अमल करते रहो, इन्नी आमिल, मैं भी अपनी जगह अमल करता रहूँगा, करने वाला हूँ। यानी ये कौन सा वक्त चल रहा है, मक्की ज़िंदगी का आखिरी टाइम, आखिरी वक्त चल रहा है, ठीक है। और इस टाइम में एक समझ लें कि उनको चैलेंज कर दिया गया, ठीक है, जाओ अपनी जानों को खपाओ, जो तुमने करना है ना करो, जितना कर सकते हो करो। जैसे एक इंसान की हद आ जाती है ना, जब अब देखें शेबे अभी तालिब में कैद भी करे रखा, यानी मैसूर हुए मुसलमानों को टॉर्चर भी किया गया, शहीद भी किया गया, क्या क्या नहीं किया गया, इतनी तकलीफ़ें भी पहुँचाई गई। अब जैसे हम कह देते ना बस अब जो जो करना है कर लो, तो यही कहा गया कि जो करना चाहते हो ना कर लो, अपनी जगह पे मैक्सिमम जितनी तुम्हारी ताकत है ना कर गुजरो, तुम अपनी जगह पे करते रहो, मैं अपना काम करता रहूँ। और आप सल्लल्लाहु अलैहि वसल्लम का काम क्या था, दावत का काम, यानी मैं दावत देता रहूँगा। मन तकूनु लहु आक़िबतुद्दार फसौफ़ा तालमून, बस अनकरीब तुम जान लोगो कि क्या चीज़, कि कौन है जिसके लिए आखरत का घर है, जिसके लिए अंजाम अच्छा है, तुम्हें खुद पता चल जाएगा अंजाम के लिहाज से कौन अच्छा है। और दुनिया ने वाकई देख लिया कि वो नबी जिसका की मुखालफत इतनी ज्यादा थी कि उनको वो जगह छोड़ देनी पड़ी, मक्का छोड़ देना पड़ा, जिनके लिए वहां पे जिंदगी गुजारना मुश्किल हो गई थी, जो बिल्कुल अकेले वहां से कैसे निकले थे, जिनकी दुश्मनी में काफरों ने उनके घर को घेरे में ले लिया था, अल्लाह ताला ने उनको कैसा गलबा दिया कि लाखों दिलों पे उनकी हुकूमत हो गई, तमाम जजीरा अरब के वो तन्हा मालिक बन गए, यमन और बहरीन और ये सब उनके सामने बिल्कुल ढेर हो गए। और फिर देखें बड़ी बड़ी सल्तनतें जो थीं, कहाँ कहाँ तक इस्लाम पहुंचा, कहाँ कहाँ तक फतूहात हुई, तो पता चल गया, दुनिया में भी पता चल गया कि किसका अंजाम हुआ, और आखरत में तो वहां पे तो जाहिर है सबको ही पता चल जाना है कि किसका अंजाम क्या होता है। लेकिन एक बात फॉर श्योर है, इन्नहु ला युफ्लिहुज़्ज़ालिमून, बेशक नहीं फलाह पाते जालिम, जालिम फलाह नहीं पाते। जितने भी जालिम आज दुनिया में आप देख लें हिस्ट्री में उठा के, जालिमों का अंजाम क्या हुआ, जालिमों के साथ अल्लाह ताला ने क्या किया। एक तो हमारे कुछ अरसा पहले ही दौर में गुजरा एक जालिम हिटलर, उसका अंजाम क्या हुआ था, उसने खुदकुशी कर ली थी, गोली मार ली अपने आप, वो भी सोच लें आप इससे कि क्या ऐसे लोगों का क्या अंजाम होता। और फिर मुशरिकीन मक्का को देखें तो उनका क्या अंजाम हुआ था, अक्सर तो बदर में ही मारे गए थे। तो ये कभी फलाह नहीं पा सकते। इंसान जब देखता है उन जालिमों को तो इंसान सोचता है कि क्या इनकी भी कभी पकड़ होगी। अल्लाह ताला ने एक बात बता दी, कामयाबी इनको नहीं मिलनी। आगे जो आयात हैं, अब यहाँ से आप देखेंगे कि एक थोड़ा सा आपको डिफरेंट लगेगा, और वो इस तरह से कि इन आगे की आयात में जो मुशरिकीन मक्का के हाँ रसूमात थी, या इन्होंने जाहली अपनी चीज़ें अपने खुद ही फैब्रिकेट कर रही हुई थी, अपने कुछ अकायद, उनको पॉइंट आउट किया गया। तो मैं पहले थोड़ा सा उनके बारे में आपको बता देती हूँ ताकि फिर आयतें पढ़नी बहुत आसान हो जाएंगी। ज़्यादातर खाने पीने से मुतल्लिक है। पहली जो आयत में है वो ये है कि ये लोग क्या करते थे, मुशरिकीन अल्लाह को तो मानते थे तो अल्लाह के नाम पे कुछ सदका करते थे, कुछ निकालते थे और कुछ अपने बुतों के नाम पे निकालते थे। फिर अगर इत्तेफाक से अल्लाह ताला के लिए जो पोर्शन निकाला हुआ है, मिसाल के तौर पे कि दूध है या खेती में से कोई खेती है, कोई क्रॉप्स हैं, कोई गंदम है, कोई चावल, फॉर एग्जांपल मैं ऐसी बात कर रही हूँ, गंदम है मसलन तो अब, या खजूरें हैं तो ये अल्लाह के नाम की हैं और ये हमारे ये बुतों के नाम की। अब अगर तो अल्लाह के हिस्से में से कुछ हिस्सा बुतों के हिस्से में मिल जाता था तो उसको इसी तरह मिला रहने देते थे, यानी कोई पोर्शन थोड़ा सा इधर चला गया। आप सोच लें, ऐसे जेन में लाएं कि दो ढेरियां पड़ी हैं, अब इसमें से कोई हिस्सा इधर चला गया ना तो फिर उनको कोई फिक्र नहीं होती थी। लेकिन अगर बुतों के नाम के ऊपर उन्होंने जो हिस्सा निकाला हुआ था अगर वो इस तरफ को चला गया, जो हिस्सा अल्लाह के लिए उन्होंने किया होता था, अलग किया होता था, तो फिर वो फौरन निकाल के वापस करते थे कि नहीं 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 नहीं, अल्लाह की तरफ ज्यादा नहीं जाना चाहिए, अल्लाह तो गनी है, उसको तो हिस्सा कम भी हो जाए तो कोई मसला नहीं। अच्छा, जो अल्लाह का लिए हिस्सा निकालाता था वो किसको मिलता था? वो गरीबों को, मिस्कीनों को मिलता था। और जो बुतों के नामों पर निकाला होता था ना, वो उनके बुतों के जो जहाँ पे आस्ताने होते थे, जो उनके मंदिर या जो चीज़ें जहाँ पे वो उनके मजाविर बैठते हैं, जो टेक केयर करते थे बुतों की, उनको मिलता था। फिर सेकेंड रस्म इनकी क्या थी, बहीरा साहिबा वगैरह हमने इन जानवरों के बारे में पढ़ा था ना, उनको बुतों के नाम पर छोड़ देते थे, कहते थे ये काम अल्लाह की खुशनुदी के लिए किया है, उसमें भी बुतों का हिस्सा था कि इबादत उनकी थी, उनको खुश करना चाहते थे। एक और उनकी रस्म थी कि अपनी औलाद को कत्ल करते थे। एक और उनकी रस्म थी कि खेत बुतों के नाम के ऊपर वक्फ कर देते थे और कहते थे कि ये जो खेत है ना, इसमें से बस फ़ायदा मर्द उठाएंगे, औरतों को इसमें से हमने कुछ नहीं देना, ये हमारी मर्ज़ी है, हम बस हमारी मर्ज़ी पर है कि अगर हम देना चाहेंगे तो देंगे, वरना औरतों का इसमें कोई हिस्सा नहीं। इसी तरह जानवरों में से कहते थे कि बाज़ जानवर सिर्फ मर्द खा सकते हैं, ये औरतें नहीं खा सकती। इसी तरह एक और रस्म थी कि जिन छुपाए जानवरों को बुतों के नाम पे छोड़ देते थे उन पर सवारी भी नहीं करते थे और उनके ऊपर कोई जो कोई लोड उनको उठवाते नहीं थे, उसको हराम समझते थे कि ये तो हमारे बुत के नाम पे इतना सेक्रेट हो गया, ये इतना मुकद्दस है, इस पे हम कैसे सवारी करें। अच्छा, फिर बाज चौपाए जानवर जो होते थे ना, कैटल, उनके ऊपर अल्लाह का नाम नहीं लेते थे, ना दूध निकालने वक्त, ना उनको ज़िबा करते वक्त अल्लाह का नाम नहीं लेते थे। कहते थे कि नहीं, इसके ऊपर अल्लाह का नाम नहीं लेना, ये बुतों के लिए है। और एक और रस्म थी कि बहीरा साहिबा वगैरह, मैंने जो आपको जानवर बताए थे पहले भी उनका जिक्र गुजर चुका है, वो उनको बुतों के नाम पर तो छोड़ देते, ज़िबा के वक्त अगर बच्चा पेट से जिंदा निकलता था तो उसको भी ज़िबा कर लेते थे, मगर उसको सिर्फ मर्दों के लिए हलाल और औरतों के लिए हराम समझते थे, और अगर बच्चा मुर्दा निकलता था तो सबके लिए हलाल समझते थे। ये सारी उनकी बेकार फजूल किस्म की रस्में थी जो खुद ही बस बनाई हुई थी। बाद जानवरों का दूध भी मर्दों के लिए हलाल था, औरतों के लिए हराम था, इस किस्म की जो है ना, मतलब बहुत सारी चीज़ें ये इतने अब्बास बयानुल कुरान में मरती है। अब हम ये देख लेते हैं यहाँ पे इन उनकी रस्मों को, और हमारे लिए एक इसके अंदर ज़बरदस्त समझने की बात है। वजाल्लाहि मिम्मा ज़रअ मिनल हर्थ वल अनआम नसीबन, और उन्होंने अल्लाह के लिए उसमें से जो उसने पैदा किया, किसने पैदा किया, अल्लाह ने, उसमें से ही उन्होंने मुकरर कर लिए, मीनल हर्स, हर्स में से, खेतों में से, वल अनआम और मवेशियों में से, नसीबन एक हिस्सा, जो अल्लाह ने पैदा किया, बुतों ने नहीं पैदा किया, वो अल्लाह ने पैदा किया, उसमें से अल्लाह के लिए एक हिस्सा निकाल लेते थे, हर्स में से भी यानी खेतियों में से भी, यानी खेतियों में मसलन आप, जैसे मैंने आपको बताया कि कोई गंदम है या कोई कुछ हो, जो भी उन्होंने उगाया उसमें से एक हिस्सा निकाल लिया उन्होंने कि ये अल्लाह के लिए है, ये अल्लाह के रास्ते में, जिसको हम कहते हैं ना अल्लाह के लिए का मतलब कि ये अल्लाह के रास्ते में जाएगा। और अनआम में से भी, मवेशियों में से, जैसे मवेशियों की जैसे खाल होती है या दूध होता है या ये बस इतना इतना हिस्सा, ये आज का दूध जो है ना, ये मसलन کہ یہ اللہ کے راستے میں جائے گا. فقالوا هذا لله بزعمهم وهذا لشركائنا, تو انہوں نے کہا یہ تو ہے اللہ کے لیے, ان کے گمان کے مطابق, یعنی خود ہی بنا لیا کہ خود ہی تقسیم کر دیا کہ یہ تو اللہ کا حصہ ہے اور یہ جو حصہ نا یہ ہمارے شریکوں کے لیے, یعنی یہ جو دوسرے بت وغیرہ تھے جو ان کے چھوٹے چھوٹے, ایک اللہ کو دیکھیں, میں نے آپ کو بتایا اللہ کو تو ایک سمجھتے تھے کہ یہ ایک بڑا خدا ہے, لیکن اس کے ساتھ یہ چھوٹے چھوٹے خدا بھی ہیں جن کو ہم نے بت بنائے ہوئے ہیں, اور یہ کیونکہ اللہ کے پاس ہمارے سفارشی ہیں اور جو ہمیں ملتا ہے ان کے صدقے سے تو ملتا, ان کے طفیل ملتا ہے, اس لیے ان کے لیے تو حصہ نکالنا پڑے گا ورنہ ہمیں کوئی نقصان پہنچ سکتا ہے. آپ کو کچھ سملر کچھ بات لگتی ہے؟ ہاں, ہمارا ایک دودھ لایا کرتا تھا پاکستان میں, دودھ والا تھا, تو وہ گیارہویں وغیرہ کو نا دودھ نہیں لے کر آتا تھا, یا کبھی کوئی عرس ہوتا تھا وہاں پہ ایک بڑے بزرگ کا, تو اس دن دودھ نہیں لاتا تھا, کہتا تھا کہ دیکھیں آج فلان دن نا دودھ نہیں آپ کے پاس آئے گا کیونکہ ہم نے وہاں پہ دربار میں جا کے وہاں پہ دودھ دینا ہے, اس لیے کیونکہ ان کے صدقے سے تو ہمیں ملتا ہے, اور اگر ہم نے نہیں دیا تو ہماری بھینسیں مر جائیں گی. یہ ایک کانسیپٹ تھا پیچھے, اس لیے بتوں کے نام پہ الگ کرتے تھے اور اللہ کے نام پہ الگ کرتے تھے, اسی کو آج ہم کیا کرتے ہیں, اللہ کے نام پہ تو دیتے ہی دیتے ہیں, ٹھیک ہے ہم کون سا کریں ہم اللہ کے نام پہ نہیں دیتے, لیکن ہمارے پیر صاحب کے نام پہ بھی ہونا چاہیے, پیر صاحب کے نام پہ بھی دیں گے کیونکہ وہ تو انہیں کی وجہ سے تو ملا. فما کان لشرکائہم, تو جو ہے ان کے شریکوں کے لیے, فلا یصیرو الی اللہ, تو وہ اللہ کی طرف نہیں پہنچتا, یعنی اگر کوئی مصیبت آ گئی, کوئی اتنا مشکل آ گئی, تو شریکوں کے حصے میں سے کچھ نہیں نکالتے تھے, کوئی ان کو سپینڈ کرنا پڑ گیا نا اگر ایکسٹرا, تو اللہ کے حصے سے نکال لیتے تھے, شریکوں کے حصے سے نہیں نکالتے تھے. یا پھر یہ بھی بات ہے کہ جو اگر شریکوں کے جو بتوں ہیں ان کے حصے کے لیے کوئی اچھے اچھے جانور چلے گئے, یا وہ جانور جو ان کے لیے رکھے ہوئے تھے وہ موٹے تازے ہو گئے, وہ بڑے ہو گئے, تو ان کو اللہ کی طرف والے حصے میں نہیں ملاتے تھے. وما کان للہ, اور جو اللہ کے لیے ہوتا تھا, فہو یصل الی شرکائہم, تو وہ پہنچتا تھا شریکوں کی طرف, یعنی جو اللہ کے لیے حصہ رکھا ہوا, مثال کے طور پہ وہ جانور بہت موٹا ہو گیا, بہت ہیلدی ہے, تو کہتے تھے اس کو ادھر کو کر دو, اس کو ہم بتوں کے نام پہ دے دیتے ہیں, کیونکہ ظاہر ہے وہ جو ہمارے جن کو دینا ہے وہ مجاور ہوئے ہیں, وہ زیادہ محتاج ہیں اور وہ ہیں, ادھر کے لیے ایسے چھوٹا موٹا جانور بھی چل جائے گا, کیونکہ اللہ کو تھوڑی ہماری ضرورت ہے, اللہ تو غنی ہے, اس کو تھوڑی ہماری وہ یہ چیزیں چاہیے. سا اما یحکمون, کتنا برا ہے جو یہ فیصلے کرتے ہیں, یہ فیصلے خود ہی کر لیے, ایک تو تقسیم کر دیا, دیکھیں ذرا آ اس نے پیدا کیا, پیدا اللہ نے کیا اور حصے دونوں کے لیے نکال رہے ہیں, دیکھیں جس نے پیدا کیا اسی کے نام کا دینا چاہیے نا, نظر اور نیاز اور صدقہ جو ہے صرف اللہ کے نام پہ دینا چاہیے. اب وہ کیا کرتے ہیں, شرک سب سے پہلے تو یہیں آ گیا, اس کے بعد پھر اس سے بھی زیادہ انجسٹ ہیں کہ دیکھو اتنی بھی نہیں ہے کہ جو اللہ کے لیے چیز نکالی ہے اس کو ویسے رہنے دو, نہیں وہ بھی اٹھا کے اس میں سے اچھی اچھی چیزیں اپنی بتوں کے ناموں پہ جو دینا وہاں پہ کر لی, اور جو ایسے ہیں چیزیں ان کو اللہ کے لیے رہنے دیا کہ چلو اللہ کا تو اس طرح بھی کام چل جائے گا, وہ مجاور نہ ناراض ہو جائے نا, اگر وہ ناراض ہو گئے ہمارے کام بگڑ جائیں گے, اللہ کا ایسا کام ہو گیا کیا پتا, اب وہ کیا ایسی بات ہو گئی, اللہ تو غفور الرحیم ہے. اللہ اکبر, آج ایسے کچھ طریقے ہیں, دیکھیں آج بت تو نہیں ہے, آج ہم نے جن کو اللہ کا شریک بنایا ہوا نا وہ پتھر کے بت نہیں ہیں, وہ کہیں مال ہے, کہیں لوگ ہیں, کہیں ہمارے اور رسم و رواج ہیں, یہ ہیں جو بت ہیں جن کو ہم نے دلوں میں کھڑا کیا. آج کیا مال جو اللہ کے لیے لگانا ہے وہ سب سے ناقص, سب سے ردی, سب سے برا. ہاں جو اپنے کاموں کے لیے, اپنی دنیا کے لیے, دنیا کا بھی تو ایک بت ہے نا, اس کے لیے نکالنا ہے وہ بہت اچھا مال کریں گے, اس میں بہترین نکالیں گے, اس میں کمی نہیں کریں گے, اور جو اللہ کے لیے مال نکالنا ہوگا وہ کہیں گے یہ تو اس سے بھی کام چل جائے گا, اگر یہ $10 مسجد میں بھی ڈال دیے تو کوئی بات نہیں, اس سے بھی ان کا کام چل جائے گا, اس غریب کو اگر $20 دے دیے اس کے لیے تو اتنا ہی کافی ہے, اس کو کیا ہے, हाँ मगर जो जहां दूसरी जगह मैंने अपनी दुनिया पे खर्च करना है ना, वहां पे कमी ना हो। अल्लाह के रास्ते में देने वाले के में से निकाल के उधर डाल लेंगे, लेकिन उधर से कमी करके इधर नहीं देंगे कभी। इसी तरह वक्त है, एक वक्त हमारा दुनिया के लिए और एक अल्लाह के लिए। अब वो जो वक्त अल्लाह के लिए, उसमें भी हम दुनिया को याद करते रहेंगे, मगर जो दुनिया के लिए वक्त होता है उसमें कभी अल्लाह को नहीं याद करते। आप बाजारों में, आप शादियों में, आप ये दुनियावी काम है ना, उनमें कभी अल्लाह का जिक्र नहीं याद आता। हाँ जिस वक्त नमाज के लिए खड़े होंगे, जो अल्लाह की याद का वक्त है, उसमें जरूर दुनिया याद आती है। अब आप कुरान के लिए बैठे हुए ना, इस वक्त ये भी याद आ रहा है अभी क्या पकाना है, क्या खाना है, उस वक्त वो भी याद आ रहा है कि बर्तन क्या धोने हैं, उस वक्त ये भी याद आ रहा है कि थोड़ा सा और ये काम कर लूँ, ये सफाई कर लूँ, उससे बात कर लूँ, उससे कर लूँ। हाँ लेकिन जब आप बर्तन धो रही होती हैं उस वक्त तो अल्लाह नहीं याद आता, जब खाना पकाते हैं उस वक्त अल्लाह नहीं याद आता, जब किसी से बात करते हैं उस वक्त तो अल्लाह नहीं याद आता। यानी इधर का हिस्सा उधर दे देते हैं, उधर का हिस्सा इधर नहीं लेकर आते। दीन का कोई काम करते हुए तो दुनिया के नुकसान की हमें बहुत फिक्र रहती है, मगर दुनिया का कोई काम करते हुए हमें दीन के नुकसान की फिक्र लगती है? उधर के हिस्से में कमी ना हो, इधर के हिस्से में कमी हो भी जाए तो क्या फर्क पड़ता है? अल्लाह को कौन सी हमारी ये इबादत चाहिए, उसको तो कौन सी हमारी नमाजें चाहिए, उसको तो कुछ भी नहीं चाहिए, तो फिर हमें इतनी फिक्र करने की क्या जरूरत है? तो ठीक है फिर हम भी फिर कहते हैं कि चलो कोई मसला नहीं है, बस दुनिया में नहीं कमी होनी चाहिए, उसका कोई नुकसान नहीं होना चाहिए, उसका काम पीछे नहीं रहना चाहिए। हम 20 साल भी दुनिया 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 करते हुए गुजार देंगे ना, और 1 साल हम अगर कुरान की तरफ आ जाएंगे तो यही होगा, अरे दुनिया का कितना नुकसान हो गया। और जब तुम दुनिया के पीछे चल रहे थे उस वक्त तुमने ये नहीं सोचा कि दीन का कितना नुकसान हो रहा है? उस वक्त में वो नहीं याद आती ये हमारे अल्लाह का हक है कोई मेरे ऊपर, इस दीन का हक है कोई, कुरान का हक है, उस वक्त ये नहीं याद आता। मगर हाँ कुरान की तरफ आते ही वो सब याद आने लगता, उसको मिस करने लगते। हम ये बहुत आराम से तो कह देते ना, अरे ये तो मक्का वालों की जाहिलियत के वाकई हैं, कितने नॉनसेंस लोग थे, वो बुतों का हिस्सा अल्लाह को नहीं देते थे और अल्लाह का हिस्सा बुतों को दे देते थे, कितने बेकार बात है ये। अगर हम अपने गिरेबान में झांके कि क्या हम वो वक्त जो अल्लाह को देते हैं ये वो वाकई अल्लाह को देते हैं, या उसमें भी कमी करके वो भी दुनिया को दे देते हैं? हमारे बुत यही हैं, हर एक का बुत अलग है, हम उन बुतों को ना सोचें। बुत भी तो किसी चीज का सिंबल होते थे ना, उनके लिए भी उसी का वो बुत बनाते थे, वो कौन सा कहते थे हम पत्थर के आगे झुक रहे हैं, वो भी किसी सिंबल को ही पूजते थे ना। हमारे सिंबल्स कौन से हैं जिनको हम इतना पूज रहे हैं कि आज उनके लिए तो सब कुछ है, उनके उसमें ना कमी आए। हाँ अल्लाह के हक में चाहे कमी आती रहे वो नहीं हमें परवाह, वो तो जाहिल थे, उनको तो हम ऐसे समझते हैं कि वो उनको तो कोई अकल ही नहीं थी, आज हमें तो बहुत अकल है ना। फिर भी हम देखो किस तरह की डंडी मारते हैं, जहां पे अल्लाह का हक हो, अल्लाह का हक देना हो तो हम वहां से हमेशा कमी करते हैं। यहाँ पे हो क्या रहा है, देखिए दो पोर्शंस है ना बस, आप ये देखिए कमी कहां से कर रहे हैं, अल्लाह के हक में से, और बढ़ा कहां रहे हैं, इधर बढ़ता भी जाए तो कोई परेशानी नहीं है, वो खुशी खुशी है क्योंकि ये शरीकों को जा रहा है। अब यहीं पे देख लें, शरीक की जगह पे लिख लें मेरे जो शरीक हैं, जिनको मैंने बनाया हुआ शरीक, चाहे वो वक्त है, चाहे वो लोग हैं, चाहे वो दुनिया का नफा नुकसान है, चाहे वो माल है, चाहे जो भी है, ये बुत है मेरे हैं, इनकी तरफ ज्यादा भी चला जाता है ना मुझे फिक्र नहीं होती, मैं खुशी होती हूँ। अल्लाह की तरफ ज्यादा चला जाए तो मुझे, मेरे दिल को कुछ होने लगता है कि हाय बहुत ही ज्यादा नहीं टाइम इधर लगा दिया, एक्सट्रीमिस्ट ही होती जा रही हो। अल्लाह अकबर, कहने को बातें उनके लिए हैं और सोचते उनके लिए और सोचते हमारे लिए ये नहीं है, लेकिन देखा जाए ना तो हम भी आज यही काम करने वाले हैं, चाहे सदका व खैरात में ले लें, चाहे किसी में, आप देख लें ब्यूटी पार्लर में जाके हम $1,000 देने को खड़े हो जाएंगे और तैयार हो जाएंगे और हमारे दिल को ज़रा भी परेशानी नहीं होगी, लेकिन अल्लाह के रास्ते में देने लगेंगे तो एकदम दिल बैठने लगेगा कि अच्छा इतना दे दूँ, इससे तो इनको तो कम से भी इनका गुजारा चल ही जाएगा, कोई और दे देगा। मैंने ही देना है क्या? यहां पे कमी कर लूंगी, उधर नहीं कमी करती कि पार्लर में कोई कमी रह जाए। सामा याकुमून, कितना बुरा जो ये फैसले करते हैं। वकजालिका ज़य्यना लिकसीरिन मिनल मुशरिकीन क़त्ल औलादिहिम, इसी तरह खूबसूरत बना दिए बहुत सों के लिए मुशरिकीन में से उनकी औलाद का कत्ल। शुरका उनके शरीकों ने औलाद को कत्ल करना बहुत खूबसूरत बना दिया। क्या कभी ऐसे भी हो सकता है कि इंसान अपनी औलाद को कत्ल करे और ये काम उसके लिए कोई ये नहीं है कि कोई कराहत का काम हो, बल्कि ये भी एक अच्छा काम है उसके लिए, वो भी उसको खूबसूरत बना देते। वो उसको गुनाह नहीं समझते, नेकी समझते हैं, वो अच्छाई समझते हैं, बहुत बड़ाई समझते हैं। उस वक्त कैसे औलाद का कत्ल होता था ये तो सबको पता है कि बेटियों को तो जिंदा दरगोर कर देते थे, जिंदा ही दफन कर देते थे कि इन बेटियों के कल को शादियाँ होंगी, हमारे दामाद आएंगे तो हमारी आंखें उनके सामने उठ नहीं सकेंगी, हमारी आंखें नहीं उठेंगी तो फिर हम उनके नीचे हो जाएंगे, हम नहीं ये हमारी गैरत नहीं ये बर्दाश्त करती, इसलिए इनको आज ही मार दो। फिर वैसे औलाद को कैसे कत्ल करते थे कि हम इनको खिलाएंगे कहाँ से, पिलाएंगे कहाँ से, इतनी बड़ी जिम्मेदारी हमारे पर आ जाएगी, हम नहीं इनको संभाल सकते, इसलिए इनको कत्ल कर दो, इस तरह से भी कत्ल करते थे। तीसरा क्या था, देवियों देवताओं की भेंट चढ़ाते थे, वाकई होता था और बहुत बात तक मुशरिकीन मक्का में भी था, लेकिन बात तक भी था। आप ये देखें हजरत अब्दुल्ला को भी क्या कहा था, जब 10 बेटे हो जाएंगे तो उसके बाद अगले बेटे को क्या यानी मैं कुर्बान कर दूंगा। अब्दुल मुत्तलिब ने यही वो नज़र मानी थी ना, तो नज़र भी मानते थे कि हम ये हमारा ये इस तरह से हो जाएगा, अल्लाह मुझे इतने बेटे दे दे तो मैं एक को ऐसे कुर्बान करूंगा। इस तरह भी कत्ल करते थे औलाद को, ये काम खूबसूरत बना दिया। देखो कैसे इनके शैतान ने किस तरह से इनको कर, और शैतान देखो फकर से भी करता है, शैतान यादुकुम फकर, शैतान तो फकर की तरफ बुलाता है, ज्यादा औलाद होगी खिलाओगे कहां से। तो ये सारी चीजें उनमें होती थी, तो नजर भी अच्छा। अब ये इवन अगर आपने वाइकिंग्स का कभी सुना हो, इनके अंदर भी ये होता था, ये अपने बच्चों को ज़िबा कर देते थे। ऐसी रसूमात जाहिलियत के ज़माने में थी, बाद तक भी लोग यानी जिसको हम एडवांस ज़माने समझते हैं या जो इनको आज हम उन कौमों में से समझते हैं कि जो बड़ी आगे दुनिया में तरक्की याफ्ता हैं, उनमें भी ये चीज़ें थी। बल्कि इवन ये आता है वाकया कि ये जो रिवर नाइल है, नील, दरियाए नील, इसके करीब जो रहने वाले लोग थे, दरिया सूख जाता था ना, तो वो ये क्या करते थे कि एक लड़की को, कमारी लड़की को जेवर पहना के खूब सजा के दरिया में फेंक देते थे, कहते थे इससे दरिया में पानी आएगा, जब इसकी भेंट चढ़ाएंगे हम किसी ऐसी खूबसूरत इस तरह से लड़की को सजा संवार। तो जब हज़रत उमर का ज़माना आया तो उस वक्त फिर वहाँ पे तो ज़ाहिर है मुसलमान हुकूमत थी, तो वहाँ के गवर्नर ने उनको बताया कि ये लोग कह रहे हैं कि हमारा तो दरिया चलेगा ही नहीं जब तक हम एक लड़की को इसकी भेंट ना चढ़ाएं, इसके ऊपर कुर्बान ना कर दें। तो हज़रत उमर ने ख़त लिखा था, फिर ख़त में बिस्मिल्लाह लिखी और फिर लिखा था कि ए नील, अगर तू अपनी मर्ज़ी से बहता है तो फिर हमें तुझसे कोई सरोकार नहीं, तू अपनी मर्ज़ी कर ले जो भी करना, और अगर तू अल्लाह के हुक्म से बहता है तो फिर मैं अल्लाह का खलीफा हूँ और उसकी मखलूक के लिए मैं तुझे हुक्म देता हूँ कि इसी तरह अल्लाह के हुक्म से बहना शुरू कर दे जैसे पहले बहता था। आप ये सोचें कि ये खत ले जाके दरिया में डाल दिया गया और दरिया ऐसे बहा कि किनारों तक बहने लगा और आज तक बह रहा है, वरना हर साल उसके अंदर वो आता था वो सूख जाता था, इस तरह भी कत्ल किया जाता। तो ये बुतों के नामों पे भेंट चढ़ाना ये तो आपने सुना भी होगा, अपनी औलादों को कत्ल करते थे और खुशी से करते थे कि हम देखें ये तो मतलब जानवर कुर्बान करना वो तो एक छोटी कुर्बानी समझते थे, अपनी औलाद को कत्ल करना बहुत बड़ी यानी इसके आगे ज़िबा कर दें हम बुत के आगे, ये बड़ी यानी बड़ी बात समझते थे। ताकि वो हलाकत में डालें उनको, देखो शैतान और इनके शुरका कैसे इन चीज़ों को खूबसूरत बनाते थे ताकि इंसान की अपनी नस्ल ख़त्म हो। वली यल भी सुअल हिम दीना हूँ, और ताकि मुश्तबे कर दें उन पर उनके दीन को, यानी दीन ही इनको मुश्तबे कैसे होता है दीन, कि जब पता ही ना चले कि दीन को क्या है और खुद ही बनाई हुई बातें क्या हैं, खुद की बनाई हुई रस्म व रिवाज क्या। देखिए असल में तो ये लोग अपने आप को कहते थे ना, हम दीन इब्राहिमी पे हैं, ये कहते थे ना। अब दीन इब्राहिमी तो सही दीन था, इब्राहिम अलैहि सलाम पे सुहूफ भी उतरे थे तो वो तो बिल्कुल सही दीन था। लेकिन इन्होंने जैसे जैसे टाइम पास होता गया, शुरू में तो उसी दीन पे थे, तो उसके बाद इनके अंदर शिर्क भी आने लगा और खुद ही बना बना के अंदर रस्में इजाद कर ली और खुद ही उनके ऊपर ऐसा शुरू कर दिया अमल करना कि अल्लाह की तरफ से ही है। बिल्कुल इसी तरह जैसे अब हम हिंदुओं के साथ रहे तो अब क्या हुआ, हिंदुओं की हमने इतनी रस्में ले ली कि अल्लाह माफ़ करें, हालांकि हमारा तो दीन महफूज है अल्हम्दुलिल्लाह, उनका वक्त में तो दीन महफूज नहीं होता था। इसके बावजूद ये हाल है कि लोग कहते हैं हमें तो समझ ही नहीं आती, हमें तो समझ ही नहीं आती कि कौन सही है और कौन गलत है, क्या दीन है और क्या दीन कहता है और क्या नहीं कहता, हमें तो पता ही नहीं चलता ठीक क्या और क्या बुराई है और क्या भलाई है, और कोई कुछ कहता है कोई कुछ कहता। तो दीन मुश्तबी कर दिया ना, ऐसा गडमड कर दिया, इतनी रस्में बीच में ऐड कर दी, इतनी बिदतें ऐड कर दी, इतनी अपने तरीके ऐड कर दिए कि दीन का ही नहीं समझ आती कि असल दीन क्या है, इसमें से प्योर क्या है और कौन सी चीज़ें हैं जो लोगों ने ऐड की हुई। आज देख लेना आप एक ही किसी की डेथ का मौका देख लें, उसमें बेशुमार चीज़ें हैं जो दीन के नाम पे लोग करते हैं, नई नई रस्में ईजाद कर ली। अब क्या होता है, लोग उनको क्या समझ के करते हैं, ये दीन है। अब दीन को तो आपने गड़मट कर दिया ना, जाहिर है आपने बीच में दूसरी चीज़ मिक्सअप कर दी जो दीन नहीं है। इस तरह से लोगों को शुबे में डाल दिया उनके दीन को कि वो कत्ले औलाद को भी समझने ये भी दीन है, वो इन बुतों के सामने खड़े होने को और इनके आगे झुकने को भी समझते हैं यही दीन है, वो इनको समझते हैं ये हमारे सिफारशी होंगे और ये होंगे, ये भी दीन का हिस्सा बना लिया। वला उशा अल्लाहु मा फालू, अगर अल्लाह चाहता ना तो ये ऐसे ना करते। अब हम कहेंगे देखो कुरान कहता है अल्लाह ने ही नहीं चाहा, इसका मतलब है अगर अल्लाह चाहता तो ज़बरदस्ती इनको हिदायत दे देता और ये ऐसा ना करते। अगर अल्लाह ने आज़ादी दी है ना, हर एक को ये फ्रीडम है कि वो जैसा चाहे फैसला करे अपने लिए, चाहे काफिर बने चाहे मोमिन बने। फजर हम बस आप छोड़ दें इनको, अमा यफ्तरून, और जो ये घड़ते हैं। अब अगली इनकी रस्म, वकालू हादी अनआम व हर्थुन हिजर, वो कहते थे ये हैं मवेशी और ये हैं खेतियां जो ममनू हैं, इनका इनको अनटचेबल हैं, ये इनको रिस्ट्रिक्टेड हैं, ये हराम हैं। ला यतअमुहा इल्ला मन नशा, ये इनको कोई नहीं खा सकता मगर जिसको हम चाहें। हम कौन, जो बुतों के मजाविर होते थे ना वो क्या डिसाइड करते थे कि जिसको हम कहेंगे ना बस वो खा सकते हैं। ये भी खुद ही बनाई भी, यानी वो अपनी अजारादारी समझते थे दीन कि हम खुद कानून बनाएंगे कौन खा सकता है कौन नहीं खा सकता, किसके लिए हराम है किसके लिए हलाल है। हिजर असल में अरबों में हराम को हिजर भी कहते थे, क्या कि ये प्रोहिबिटेड है, तो वो कहते थे हम बताएंगे। हालांकि ये कौन बता सकता है, सिर्फ ये सिर्फ अल्लाह ताला बता सकता है। और बिजामी हम अपने गुमान के मुताबिक, वह अनआमुन और कुछ मवेशी हैं, हुर्रिमत ज़ुहूरुहा, उनकी पीठें भी हराम की गई। यानी पीठें हराम की गई का मतलब क्या है, यानी उनके पर सवार नहीं हो सकते, सवारी नहीं कर सकते, राइड नहीं कर सकते, उनको पीठ पे राइड करते हैं ना। वह अनआमुन ला यज़कुरून इस्मल्लाह, और ऐसे भी कुछ मवेशी हैं जिन पर नहीं वो जिक्र करते अल्लाह के नाम, अल्लाह का नाम ही नहीं जिक्र करते थे। यानी ये तीन बातें बता दी गई कि इस तरह से उन्होंने कहा था हम खुद बताएंगे किसको खा सकते हो किसको नहीं खा सकते, यानी कानून अपने हाथ में ले लिया, किसके ऊपर सवारी कर सकते हो किस पे नहीं कर सकते, किसके ऊपर आपने अल्लाह का नाम ही नहीं लेना। इस तरह ना लई झूठ घड़ते हुए इस पे खुद ही बनाई ये बातें। अल्लाह अकबर, हमारे यहाँ भी कुछ ऐसी चीज़ें हैं, अभी आगे हम देखते हैं। सजज़ीहिम बिमा कानू यफ्तरून, अन करीब वो बदला दिया जाएंगे इसके जो इफ्तरा करते हैं। इसका मतलब दीन के अंदर नई नई चीज़ें बना के खुद ही मेकअप कर देना, खुद ही ईजाद कर लेना, खुद ही झूठ बना लेना कि ये हलाल है और ये हराम है और ये खा सकते हैं और ये नहीं खा सकते, ये किसी का राइट नहीं है। अगर कोई ऐसा करता है तो वो अल्लाह पर झूठ बांधता है। वकालू माफ़ी बुतूनी हादी हिल अनआम खालिसत लिज़ुकूरिना, और वो ये भी कहते थे कि ये जो हमारे मवेशियों के पेटों में है, यानी जो बच्चा इसके पेट में है, ये बच्चा सिर्फ हमारे मर्द खा सकते हैं। यानी ये बच्चा अगर जिंदा पैदा हो गया तो हमारे मर्द सिर्फ इसको खाएंगे, खुद यानी खुद ही बना ली ये बात। वह मुहर्रमुन अला अज़वाजिना, और हमारी औरतों पर यह हराम है। ये भाई आपको किसने कहा, خود ہی بنا لیا وا. اور مسئلہ کیا تھا؟ اللہ کے نام پہ کر کے بناتے تھے کہ یہ اللہ نے حکم دیا. آج دیکھیں نا ہمارے ہاں کتنی ساری چیزیں ہیں. اب دیکھیں وہ کہتے ہیں وہ بی بی فاطمہ کی نیاز کیا, بی بی فاطمہ کا معجزہ جو پڑھتے ہیں, وہ بس عورتیں کھا سکتی ہیں, اس کے بعد جو میٹھی چیز جو بھی رکھتے ہیں یہ مرد کوئی نہیں کھائے گا. ایک دفعہ جو اتفاق ہوا, شروع میں یہاں پہ آئی تھی تو کسی نیور کے گھر گئی, تو اس وقت میں ایکسپیکٹ کر رہی تھی, انہوں نے کہا بھائی یہ ہماری مٹھائی ہے, ہم نے بی بی فاطمہ کا معجزہ پڑھا تو یہ وہ لوگ مطلب انہوں نے جیسے مجھے بھی ایک طرح سے آفر کرنے لگی, تو دوسرے نے ان کو منع کر دیا کہ نہیں ابھی ان کو تو نہیں دے سکتے, آپ کو کیا پتا کہ یہ جو یہ پریگننٹ ہیں تو یہ ان کے پیٹ میں ہو سکتا ہے کوئی لڑکا ہو, اور اگر اس نے کھا لیا تو یہ تو پھر لڑکے تک پہنچ جائے گا, تو اس لیے اس کو دو ہی نہیں کیونکہ یہ نہیں کھا سکتی ہے. نہیں دیکھیں ہماری جہالت کی انتہا دیکھیں, خود ہی بنا لیا, حلال بھی خود ہی اور حرام بھی خود ہی یہ بنا لیتے. اب وہ چکھ بھی نہیں سکتا کوئی مرد. اسی طرح آپ کونڈے دیکھیں, کونڈے کتنے مشہور ہیں ہمارے ملک میں, رجب کے کونڈے جو کرتے ہیں وہ گھر میں ہی کھانے ہیں, باہر نہیں جا سکتے, اگر باہر چلے گئے تو پھر پتہ نہیں کیا ہوگا, اور ناپاک عورت جو اس کو پیریڈ ہے وہ بھی نہیں کھا سکتی. یہ کہاں سے آپ نے نکال لیے کہ باہر نہیں جا سکتے, اندر رکھنے, اندر خود ہی مرضی سے اپنے, افتراء ہے اللہ پہ, یہ جھوٹ باندھنا ہے اللہ پہ, کہاں پہ کہا ہے یہ. اور تو یہ تو کھانے پینے سے متعلق ہے نا, اور بے شمار دیکھیں ہم نے اس طرح کی افطرا کیسے گھڑے میں, بے شمار ایسی چیزیں حلال حرام کی ایسی چیزیں ہیں جو ہم خود ہی بنا لیتے ہیں. کئی اور بھی ہیں کہ جن کو ہم کہتے ہیں یہ صرف مرد کھا سکتے ہیں, یہ جانور کے یہ حصے عورتیں نہیں کھا سکتی. اور وہ این یکم میتا تن, اگر وہ بچہ پیدا ہوتا زندہ تھا نا تب تو مرد کھاتے تھے اور عورتیں نہیں کھاتی, اور اگر وہ مردہ پیدا ہو جاتا ہے فہم فی شرکا تو وہ سارے اس میں شریک ہو جاتے تھے, یعنی عورتیں بھی مرد بھی, پھر سارے کھا لو, پھر عورتوں کے لیے بھی جائز ہو گیا. اللہ اکبر, سجزیہم وصفہم, ان قریب بدلہ دے گا ان کو ان کا ان کے بیان کا, جو یہ انہوں نے باتیں خود ہی بنائی ہوئی ہیں نا, غلط بیانیاں, ان کا اللہ تعالیٰ ان کو بدلہ دے گا. دیکھیں آپ صلی اللہ علیہ وسلم نے صرف ایک دفعہ کہا تھا اپنی بیویوں کے کہنے پہ وہی کہ میں آئندہ سے شہد نہیں کھاؤں گا, اللہ تعالیٰ نے آیتیں اتار دی اس کے اوپر. اے نبی آپ بھی نہیں اپنے اوپر کوئی چیز ایسے کر سکتے کہ حرام ہے یا حلال ہے. ہاں کسی کا اپنا کوئی چیز دل نہیں چاہتا, مثال کے طور پہ ہماری غذا نہیں ہے اونٹ کا گوشت, ہم نے کبھی کھایا نہیں ہے, بطخ کا گوشت ہم نے کبھی کھایا نہیں ہے, تو ہمیں اس کے ہم مطلب کھا پاتے نہیں, ہمارا ٹیسٹ نہیں ہے, وہ ایک الگ بات ہے, مگر یہ کہنا کہ نہیں یہ حرام ہے یہ غلط ہے یہ کھا نہیں سکتے, یہ خود سے ہم نہیں کر سکتے. آپ صلی اللہ علیہ وسلم نے اتنی بات کی تھی تو سوچیں ذرا, اللہ تعالیٰ کی طرف سے فوراً بات آ گئی, تو اور کسی کو کیا کوئی مجاز ہو سکتا ہے کہ وہ حلال حرام کے خود ہی فتوے دے, خود ہی بتا دے کہ یہ چیز حلال اور یہ چیز حرام ہے, اور یہ عورتیں کھا سکتی ہیں اور یہ مرد نہیں کھا سکتے, اور یہ مرد کھا سکتے ہیں عورتیں نہیں کھا سکتی. یہ اتنا بڑا گناہ ہے. انہ حکیم علیم, اللہ تعالیٰ ہے جو بے شک وہ حکمت والا علم والا ہے. قد خسر الذین قتلوا اولادهم سفهم بغیر علم, اللہ اکبر, نقصان اٹھایا ان لوگوں نے جنہوں نے اپنی اولادوں کو قتل کیا حماقت کے ساتھ, سفہ نادانی میں بغیر علم کے. اب اس پہ میں ضرور بولنا چاہوں گی, قتل اولاد اس زمانے میں تو ہمیں پتہ چلا کیسے قتل کیا جاتا تھا, کیا آج کے زمانے میں بھی قتل اولاد ہوتا ہے؟ آج کے زمانے میں بھی جب لوگ یہ کہتے ہیں کہ ہاں ہم اس بچے کو ایبارٹ کرا دیں اس وجہ سے کیونکہ ہم اس کو کھلائیں گے کہاں سے, یا یہ لڑکی ہے الٹرا ساؤنڈ میں دیکھ لیا یہ لڑکی ہے, تو اب ہم ظاہر ہے ہم تو لڑکی نہیں چاہتے, ہمیں تو بیٹا چاہیے, تو اس لیے بھی اس کو ایبارٹ کرا دینا, یہ قتل اولاد ہی تو ہے. دیکھو شیطان نے کیسے اس کو مزین بنا دیا کہ انسان اپنی بچے کو مار دے, اپنی اولاد کو. آج ہم اتنے سیولائزڈ ہونے کے باوجود جب ہم یہ دیکھتے ہیں کہ نہیں ہمیں بس یہ اس بچے کو گرا دینا ہے, تو وہ کیا ہے؟ وہ قتل ہے. اور بعض کہتے ہیں نہیں تو ہم اس کی ٹیک کیئر نہیں کر سکتے یا اس طرح نہیں کر سکتے, سنبھال نہیں سکتے, اس لیے ہم نے ابارٹ کرا دیا. تو یہ تو اللہ تعالیٰ ہے جو رب ہے جو پالنے والا ہے, جن کے ماں باپ نہیں ہوتے کیا وہ بچے نہیں پلتے؟ لیکن ہم خود اپنی اولاد کو قتل کرتے ہیں. اتنی دیکھو کہ شیطان نے وہ ان جاہل لوگوں کو تو کرا تھا اس طرح سے کہ وہ اپنی اولاد کو زندہ دفن کر دیتے تھے. آج بھی جو لوگ اپنے آپ کو پڑھا لکھا سمجھتے ہیں, بہت بڑی انٹلیکٹ سمجھتے ہیں, وہ یہ کام کرتے ہیں. جبکہ وہ اتنا سا, اچھا وہ کہتے ہیں کہ نہیں, بعض کہتے ہیں کہ دیکھیں جب ایک بس چھوٹا سا سیل ہوتا ہے تو تب تو اس کے اندر روح نہیں پڑی تو تب ٹھیک ہے اس کو ابارٹ کرانا ٹھیک ہے. لیکن آپ یہ بتائیں کہ چاہے وہ سیل ہے لیکن وہ ایک لیونگ تھنگ تو ہے نا جو گرو کر رہا ہے, اور گرو کر کے وہ ایک انسان بنے گا. ایک سیل سے ہی تو انسان بنتا ہے نا. تو یہ کیا ہے, یہ اللہ کے کاموں میں دخل اندازی ہے. اللہ نے وہ دیا, اللہ نے چاہا, اور آپ اس میں دخل اندازی کر رہے ہیں کہ مجھے نہیں چاہیے. تو یعنی اگر انسان کا قتل نہیں بھی کہیں, اولاد کا قتل نہیں بھی کہیں, تو ایک جاندار تو ہے نا وہ, ایک لیونگ تھنگ تو ہے نا وہ. اور اپنے آپ کو رکھ کے سوچ لیں, اگر میں وہ ہوتی تو کیا مجھے کیسا لگتا کہ مجھے اس طرح سے ختم کر دیا جائے. جب وہ علاقہ بنتا ہے نا, کچھ عرصے کے بعد جب وہ علاقہ بنتا ہے تو وہ لیچ کی طرح, لیچ کو اردو میں پتہ نہیں کیا کہتے ہیں, لیچ کی طرح وہ نا ماں کے یوٹرس سے چپک جاتا ہے. اور جب اس کو ابارٹ کرتے ہیں تو وہ کھرچ کھرچ کے اس کو نکالتے ہیں. وہ چپکا ہوتا ہے, وہ نہیں نکلنا چاہتا, وہ نہیں ہٹنا چاہتا, اس نے کلنگ کیا ہوتا ہے ماں کے یوٹرس کو. لیکن ہم بعض دفعہ کسی ایک وجہ سے, تو بعض دفعہ ہم کہتے ہیں نہیں, اب لوگ کیا کہیں گے, ہمیں تو اتنی شرم آتی ہے, لوگ کیا کہیں گے کہ یہ اس کے اب اولاد ہو رہی ہے. اسی طرح آج پانچویں چھٹے مہینے میں کچھ ٹیسٹ ہوتے کرتے ہیں, اب وہ اس کا نام اب نہیں یاد ہے, مگر وہ اس وقت کہتے ہیں کہ یہ کوئی سرنج ڈال کے پیٹ میں وہ ٹیسٹ کریں گے کہ بچہ نارمل ہے یا نہیں. اگر وہ نارمل نہیں ہوا تو پھر تاکہ آپ اس کو ابارٹ کر سکیں. میں نے اپنا کسی دفعہ بھی وہ ٹیسٹ نہیں کرایا. ارے ایک دفعہ مجھے انہوں نے کہا کہ آپ کے لیے ضروری ہے کہ آپ یہ کرائیں کیونکہ ہمیں کچھ شک پتہ چل رہا ہے اس میں. تو کیا فرق پڑتا تھا اس سے, کچھ بھی ہو ہم اولاد کو پھر بھی قتل نہیں کر سکتے, چاہے وہ کسی فارم میں بھی ہو, وہ اللہ کا فیصلہ ہے. وہ خود ہی چاہے تو اس کی جان لے لے. بس بچے ایسے پیدا ہوتے ہیں, پھر اس کے بعد وہ زندہ ہی نہیں رہ سکتے. لیکن انسان خود قتل کرے, یہاں پہ کہا گیا صفا ہم بھی غیر علم. بعض دفعہ انسان کم علمی کی وجہ سے پتہ ہی نہیں تھا یہ گناہ کا کام ہے, پھر اس کو ابارٹ کر دیا, قتل کر دیا اس اولاد کو. تو فرمایا اس بات پہ غور کریں, قد خسر الذین, نقصان اٹھایا, خسارے میں پڑ گئے وہ لوگ جنہوں نے اولاد کو قتل کیا جان بوجھ کے نہیں, کم علمی کی وجہ سے, نادانی کی وجہ سے. تب بھی یہ ایک نقصان ہے اس کے لیے, کیونکہ اذ الموعودۃ سئلت بأی ذنب قتلت, اس دن اللہ تعالیٰ پوچھیں گے اس سے تجھے کس گناہ کے اوپر تجھے قتل کیا گیا, تیرا قصور کیا تھا, اس کا کیا قصور ہے. اب ہمیں آج ڈراتے ہیں, دیکھیں آبادی بڑھ گئی تو کیا ہوگا, اب کھانے کو کہاں سے لوگ ہوں گے, آئے یہ تو بالکل اٹھا, ان کا ذمہ داری ہی نہیں اٹھائی جا سکتی, دو بچے ہی اچھے, یہ اس طرح کے سلوگنز دے دے کے دیکھو شیطان نے کیا کیا ہے. کذالک زینا لکثیر من المشرکین قتل اولادہم, یعنی کہ کتنا مزین کر دیا ہے, سلوگنز کتنے خوبصورت ہیں نا, کہ دو بچے اچھے ہوں گے وہ تمہاری زندگی, دیکھو اپنی زندگی چین آرام سے گزارنے کے لیے کہ ہمیں راتوں کو اٹھنا نہ پڑے, ہمیں نہ سنبھالنا پڑ جائے, کہیں ہمیں مشکل نہ پڑ جائے, اس کے لیے ہم اتنے ظالم ہیں کہ ایک جان کو بھی قتل کرنے سے ہم دریغ نہیں کرتے. ویسے ہم بہت سوفسٹیکیٹڈ ہیں, کس قدر ظلم ہے یہ. ہم ایک پیٹ کو بھی, کیونکہ ہم اس کی اس لیے اس کے ساتھ اچھا کرتے ہیں کہ جاندار تو ہے نا, چلو کوئی بات نہیں, ایک چونٹی کو بھی مسلنے سے پہلے سوچتے ہیں کہ چلو کوئی نہیں جاندار تو ہے نا, یہ بھی اللہ کی کوئی مخلوق ہے. لیکن اپنی اولاد کو قتل کرنے سے پہلے دوسری دفعہ بھی نہیں سوچتے. جس نے نادانی سے بھی قتل کیا, یہاں پہ دیکھیں صرف اتنا ہوتا نا اگر قتلوا اولادہم تو پھر بھی بات تھی, لیکن یہاں پہ آئے گا صف ہم بھی غیر علم, بغیر علم کے بھی قتل کرنا, وہ بھی خسارہ پا لیا اس نے. ایسے انسان کو بہت اللہ تعالیٰ سے توبہ استغفار کرنی چاہیے, بہت زیادہ اللہ کے سامنے رونا چاہیے کہ اگر میرے سے غلطی سے بھی کبھی یہ کام ہو چکا ہے تو. کیونکہ ہم عورتیں ہیں اور عورتوں کے ساتھ ہی زیادہ مسئلے مسائل ہوتے ہیں. وحرموا ما رزقهم الله افتراء على الله, اور حرام قرار دیا اس کو جو اللہ نے رزق دیا ان کو، اس کو خود ہی حرام قرار دے دیا، یہ بھی خسارہ پانے والے ہیں جنہوں نے ایسا کیا کہ اللہ تعالیٰ نے تو تمہیں کھانے کے لیے دیا ان چیزوں کو، اور یہ کہتے ہیں نہیں یہ حرام ہے، وہ حرام ہے، وہ حرام ہے، خود کیسے تم حرام بنا سکتے، خود ہی خود تم نے فیصلے کر لیے، یہ بھی ایک خسارہ ہے، ایک ظلم ہے، افتران اللہ، اور اللہ پہ جھوٹ گھڑتے ہوئے، یعنی یہ اللہ نہیں کہا ہے جی، اللہ نہیں حرام کر دیا، قد ضلوا ما کانوا مہتدین، تحقیق بھٹک گئے وہ اور تھے ہی نہیں وہ ہدایت پانے والے جنہوں نے ایسا کیا، انہوں نے اپنی غلط رسم و رواج کی وجہ سے کیا یا انہوں نے کسی وجہ سے بھی کیا، مگر یہ ہدایت پانے والے نہیں، وہ بھٹک گئے ہیں۔ اور آگے اللہ تعالیٰ نے اب اپنی کچھ نعمتوں کا ذکر فرمایا جو ہم پہلے بھی یہ آیت اسی طرح پڑھ چکے ہیں، وَهُوَ الَّذِي أَنشَأَ جَنَّاتٍ مَّعْرُوشَاتٍ وَغَيْرَ مَّعْرُوشَاتٍ، اللہ ہی وہ ذات ہے جس نے دیکھو تمہارے لیے کیسا کیسے پیدا کیے، انشأ گریجولی بتدریج پیدا کرنے والا ہے اللہ تعالیٰ جنات باغات کو، اب باغ ایک دن میں نہیں بن جاتا یا پھل ایک دن میں نہیں، جیسے آج رات کو نہیں ہے تو اگلے دن پکا ہوا پھل پڑا، ایسے نہیں، دیکھو پہلے چھوٹا سا وہ آتا ہے اس کے اوپر بھور سا آتا ہے، پھر اس کے بعد پھر وہ پھل بنتا ہے، پھر کیسے وہ پکتا ہے بڑا ہوتا ہے، گریجولی اللہ تعالیٰ اس کو کیسے وہاں تک پہنچاتا ہے کہ تمہارے لیے تیار ہو جائے، اس نے باغات کے باغات پیدا کیے، معروشات اور غیرہ معروشات، اس میں ایسے بھی پھل ہیں جو کہ بیلوں کے اوپر چڑھتے ہیں جیسے انگور کی بیل ہے یا اور بیلیں ہیں، اور ایسے بھی پھل ہیں جو کہ بیلوں کے اوپر نہیں چڑھتے، وہ کیسے ہوتے ہیں، جیسے مثلاً یا تو ان کو بیل کی ضرورت ہی نہیں ہوتی، جیسے جو درخت ہیں اس کو تو ضرورت نہیں ہے نا بیل کی، یا پھر وہ ہیں جو زمین کے اوپر ہی جن کی بیلیں پھیلتی ہیں، جیسے تربوز وغیرہ آپ نے کبھی میں نے لگے ہوئے دیکھا، تربوز زمین پہ ہی پڑا ہوتا ہے، اگر دیکھیں اس کی بیل اوپر چڑھا دیں گے تو آپ کیا ہوگا، وہ تو نیچے ہی گر جائے گی اتنے بڑے تربوز سے، تو اللہ تعالیٰ نے ویسے بھی کتنی ورائٹی ہے سبحان اللہ، جیسے اس فروٹ کو ضرورت ہے نا جس طرح کی، اس طرح کی سبحان اللہ اس کے لیے اللہ تعالیٰ نے انتظام بھی کیا کہ کس طرح وہ پکے گا، کس طرح وہ بڑھے گا، اور جو انگور وغیرہ ہیں اگر اس کی بیلیں زمین پہ ہوتی تو انگور تو مٹی کے اندر ہی رول کے وہ تو اتنا نازک ہوتا ہے کہ وہ تو وہیں پہ ختم ہو جاتا، ہمارے کام ہی نہ آتا، سبحان اللہ۔ تو اللہ تعالیٰ نے دیکھو معروشات بھی اور غیرہ معروشات بھی پیدا کی، اور نخل اور کھجور، کھجور جو ہے ویسے بھی انسان کھجور کھاتا ہے لیکن یہ ایک مکمل ڈائٹ بھی ہے اس کے لیے، پوری غذا کا کام بھی دیتی ہے، وہ زرع اور کھیتیاں، کھیت بھی اللہ تعالیٰ نے پیدا کیے جو مختلفاً اکلوہ، مختلف ہیں اس کے کھانے، یعنی کھیت تو سینکڑوں قسم کے ہیں نا، کتنی طرح کے کھیت ہیں، ان کے فائدے بھی، اکلوہ میں کیا آ جاتا ہے، اکل اس کا اکل کیا، اس کا کھانا، کھانے کا مطلب کیا، یعنی اس کا ٹیسٹ، اس کے اندر نیوٹریشن ہے، یا جس طرح سے اس کو کھایا جاتا ہے، آپ دیکھیں جیسے انار آپ کھائیں گے ویسے ہی کیلا تھوڑی کھاتے ہیں، وہ ڈفرینٹ ہے، وہ ڈفرینٹ ہے، کسی کا جوس کوئی جوسی ہے، کوئی سافٹ ہے، کوئی ہارڈ ہے، کوئی کس طرح توڑ کے کھانا پڑتا ہے، کوئی چھیل کے کھانا پڑتا ہے، سبحان اللہ، اللہ تعالیٰ نے کتنی طرح کی تمہارے کھیت بھی اور پھل بھی، اور کھجور کی طرف اگر جائیں، ہو کی ضمیر کھجور کی طرف جائے، کھجوریں بھی کتنی طرح کی ہیں، ان کی بھی کتنی قسمیں ہیں، آپ دیکھیں کوئی اجوا کھجور ہے، کوئی دوسری کھجوریں بھی آپ کھاتے ہوں، اور وہ زیتون اور رومان اور زیتون، سبحان اللہ، آج وہ کہتے ہیں کہ تیل جو سب سے بیسٹ ہے وہ اولیو آئل ہے، اور کتنے انہوں نے تیل بھی بنا لیا لیکن اولیو آئل کا نہیں مقابلہ ہو سکتا، اتنے اس کے فوائد ہیں، اور یہ دوا کے طور پہ بھی کام آتا ہے، اور رومان اور انار، انار کے تو بے شمار فوائد، اور جنت کے پھلوں میں سے بھی ایک رومان ہے، متشابہ ہم وغیرہ متشابہ، آپس میں ملتے جلتے بھی ہیں، ایک پھل کو دیکھو تو دوسرے کی طرح کا لگتا ہے کہ کلر میں سیم ہو سکتا ہے، فیملی سیم ہو سکتی ہے، جیسے سٹرس فروٹس کی ایک فیملی ہے، اس میں کوئی کنو ہے، کوئی مالٹا ہے، کوئی فروٹر ہے، کوئی کچھ ہے، اب وہ ملتے جلتے بھی ہیں اور نہیں بھی ملتے جلتے، ذائقے بھی ان کے فرق فرق ہیں، سبحان اللہ، اللہ اکبر، کلو من ثمرہ، پھر کہہ دیا گیا، دو حکم انسان کو دیے گئے یہاں پہ، ایک پہلا حکم انسان کی اپنی خواہش کے مطابق ہے، وہ چاہتا ہے نا کھائے، تو اس کو پہلا تو اس کی خواہش کے مطابق دیا گیا، کھا لو جو بھی اس میں پیداوار ہے، جب وہ پھل لائے، جب بھی یہ پک جائیں تم کھا سکتے ان کو، اللہ تعالیٰ تمہیں اجازت دیتا ہے، اللہ نے تمہارے لیے اگائے ہیں، یہ کتنے ذائقے اللہ نے ہمارے لیے اگا دیے، کتنے طرح کے ٹیسٹ اور کتنی طرح کے رنگ، سبحان اللہ، صرف کھانے میں نہیں ہے ان کا ٹیسٹ، بلکہ ایون دیکھیں لوگ ڈیکوریٹ کرنے کے لیے فروٹس رکھ دیتے ہیں اور کوشش کرتے ہیں بالکل ویسے ہی ہوں جیسے وہ آرٹیفیشل رکھے ہوتے ہیں، ہم نے دیکھے نا، جس ریئل کی طرح بالکل ہوں. یعنی یہ خوبصورتی بھی ہے نظروں کے لیے، ان میں کلرز بھی ہیں، ان میں ٹیسٹ بھی ہے. اور صرف ٹیسٹ نہیں، کئی چیزیں ہم ایسی کھاتے ہیں نا جو ہم نے خود بنائی ہوتی ہیں، جس میں صرف ٹیسٹ ہی ٹیسٹ ہوتا ہے اور نیوٹریشن اس میں کچھ نہیں ہوتی، وہ بلکہ الٹی ہمارے لیے نقصان دہ ہوتی ہیں. تو مثلا سوڈاز ہیں یا کچھ ہیں، لیکن اللہ تعالیٰ نے جو چیزیں بنائی نا سبحان اللہ، اس میں ٹیسٹ بھی ہے اور وہ آپ کو نیوٹریشن بھی دیتا ہے، وہ نظر دیکھنے میں بھی خوبصورت نظر آتا ہے. اللہ اکبر، اور کتنا ریفریشنگ ہوتا ہے. تو کھاؤ تم اس کی پیداوار میں سے جب وہ کھل آئے. وہ آ تو حق کا ہو یوم حسوادی، اور دو اس کا حق اس کی کٹائی کے دن، یعنی اس کی کٹائی کے دن اس کا حق دو، یعنی جب ان کو پھلوں کو توڑو یا جب کھیتیوں کو کٹنے کا وقت آئے تو اس وقت اس کا حق دو. حق کیا ہے؟ یعنی آپ کھا پی تو سکتے ہیں لیکن حق بھی ادا کرنا، اور حق ہے غریبوں اور مسکینوں پہ صدقہ کرنا. اس سے مراد عام صدقہ بھی ہے، یا پھر یہ بھی ہو سکتا ہے کہ اس سے مراد زکوٰۃ ہو. اس کے بارے میں دو قول ہیں ائمہ کرام کے، اور وہ کیا ہیں؟ پہلا قول کیا ہے کہ یہ آیت مکی ہے، اور زکوٰۃ کی جو فرضیت ہے وہ مدینہ میں 2 ہجری میں فرض ہوئی تھی زکوٰۃ، یعنی اس کے پورے جو کتنی زکوٰۃ ہونی چاہیے، مقدار وغیرہ، نصاب وغیرہ، وہ وہاں پہ بتایا گیا تھا 2 ہجری میں جا کے. تو وہ کہتے ہیں کہ یہ صدقے کے لیے ہے کہ عام آپ صدقہ کرو، جس دن کٹائی کرو اس دن صدقہ کیا کرو. دوسرے کہتے ہیں کہ نہیں، یہ اس سے مراد زکوٰۃ ہی ہے، اس لیے کہ ٹھیک ہے یہ مدینہ میں فرضیت ہوئی تھی، لیکن اس آیت کو وہ کہتے ہیں یہ مدنی آیت ہے. ٹھیک ہے، یہ مدنی آیت ہے، یہ مدینہ میں نازل ہے. باہر کیف، ہمیں اس سے کوئی اتنا وہ نہیں ہے، بتایا صرف یہ جا رہا ہے کہ زمین کی بھی زکوٰۃ ہوتی ہے جس کو ہم عشر کہتے ہیں، وہ بھی دینا ضروری ہے. اور اگر کوئی زکوٰۃ نہیں بھی ہو تو جو بھی جب جس دن کٹائی ہو نا، اس دن صدقہ خیرات ضرور انسان کرے، دوسروں کا بھی حق اس میں سمجھے اور ان کے ساتھ بھی شیئر کرے. جیسے ہم سورہ کہف میں پڑھتے ہیں کہ وہ باغ والوں کا قصہ ہے کہ وہ کس طرح سے باغ کے پھلوں کو انہوں نے کیسا سوچا اور پھر کیا ہوا تھا ان کے ساتھ. تو کچھ نہ کچھ دے دینا چاہیے، جب بھی کوئی لوگ آئیں، کوئی غریب مسکین ہوں، ان کو پھلوں میں سے یا کھیتی میں سے صدقہ کرنا چاہیے جو کھیتی کا مالک ہو. ولا تصرفوا، اور نہ تم اسراف کرو. اسراف کیا ہے؟ یہاں پہ اسراف کیا چیز ہوگی اس میں؟ یعنی اسراف، ایک تو اسراف یہ بھی ہو سکتا ہے کہ مثال کے طور پہ کوئی انسان سارا کا سارا اپنا مال لے کر اور کسی کو دے دے، جو جتنا بھی اس وقت وہ ہوا ہے وہ سارا ہی صدقہ کر دے، یہ بھی ایک اسراف ہے، یہ بھی اسراف کی ایک قسم ہے. کیونکہ جیسے کہا جاتا ہے کہ حضرت ثابت بن قیس جو تھے، انہوں نے اپنی کھجوروں کے باغ سے کھجوریں اتاری اور عہد کر لیا کہ آج جو بھی لینے آئے گا میں اس کو دوں گا. لوگ ٹوٹ پڑے، شام کو ان کے پاس ایک کھجور بھی نہیں رہی. اس پر بھی یہ فرمان اترا تھا کہ ہر چیز میں اسراف منع. یہ نہ ہو کہ تمہارے اپنے بیوی بچوں کے لیے بھی گھر کے لیے کچھ نہ رہے، کیونکہ جو فصل کاٹنے والا ہے نا، اس کا تو ونس اے ایئر وہ فصل کا ہوگا، یا ٹوائس اے ایئر کوئی اس نے فصل کی ہوگی تو اس کا، اس کو فصل ملے گی اور پھر اس کو اس کی انکم آئے گی، تو وہ ان کی پورے سال کے لیے ہوتی تھی. ایسے نہیں ہے کہ ان کو ہر مہینے کوئی پے چیک مل رہا ہے، تو انہوں نے پورے سال اسی سے گزارا کرنا ہوتا تھا. تو ایک تو یہ اسراف ہے، اور اسراف کیا ہوتا ہے؟ ضائع کر دینا، وہ بھی اسراف ہے کہ پھینک پونک دیا، گل سڑ رہا ہے، خراب ہو رہا ہے، اور نہ کسی کو دے رہے ہیں نہ خود کھا رہے ہیں. اسی طرح یہ بھی اسراف ہے کہ جب آپ کو اس کی انکم آئی، اب آپ نے اس فصل کو بیچا، اس کی انکم آئی، تو اب ساری اڑانا شروع ہو گئے ادھر ادھر. اسراف ہمیشہ کیا ہوتا ہے؟ یعنی جب آپ حد سے بڑھ جائیں، تو اس میں بھی خرچ کرنے میں بھی اعتدال ہونا چاہیے. آج تو لوگ اسراف کو بڑا پسند کرتے ہیں نا، جبکہ اللہ تعالیٰ کہتے ہیں انہو لا یحب المسرفین، کہ بے شک وہ اسراف کرنے والے کو پسند نہیں کرتا. ہم اسراف میں بڑائی سمجھتے ہیں نا، کہ جب میں مال لٹا رہی ہوں تو میں اپنے آپ کو بڑی چیز سمجھتی ہوں. دیکھا کتنا میں نے اسپینڈ کیا کسی شادی پہ کسی اور اپنے فنکشن پہ. جب ہم مال لٹاتے ہیں نا تو ہم اس کو ایک بڑائی کی بات سمجھتے ہیں اور اس کو ایک فخر کا وہ سمجھتے ہیں. حالانکہ اللہ تعالی محبت نہیں کرتا, پسند نہیں کرتا اسراف کو. انسان اسراف کیوں کرتا؟ اس لیے کہ وہ سوچتا ہے کہ یہ میرا پیسہ ہے نا, میں جہاں پہ مرضی خرچ کروں, کون مجھے منع کر سکتا ہے, کون مجھے روک سکتا ہے, کون مجھے ٹوک سکتا ہے. جو یہ جانتا ہے کہ یہ اللہ تعالیٰ نے مجھے دیا, میرا اس پہ حق نہیں, میرے رب کا حق ہے, وہ پھر کبھی اسراف نہیں کرے گا, وہ ضائع بھی نہیں کر سکتا, وہ دوسروں کو اس کا حق بھی دے گا. کیونکہ وہ مالک خود کو نہیں نا سمجھتا, وہ کہتا ہے مالک تو اللہ ہے, اس نے تو یہ مجھے امانت دی ہے. تب کبھی انسان ایسے نہیں کر سکتا کہ پیسے لٹاتا پھر ادھر پھینک رہا ہے ادھر پھینک رہا ہے, مال میں جائے تو بے جا اسراف, یہ ضرورت سے ضرورت بھی نہیں ہے پھر بھی پیسے کو اڑا رہا ہے. جس کو پیسے کو اڑانا کہتے ہیں نا, جس کو ہم کہتے ہیں فلاں نے اتنے پیسے اڑا دیے, سب کو اس بات کی سمجھ ہے نا کیسے اڑانا ہوتا ہے. اب وہ چاہے کسی موقع پہ اڑائے چاہے بے موقع ہی اڑاتا رہے, مال میں گئے تو پیسے اڑاتے رہے. اللہ تعالیٰ یاد رکھیے گا آیت کا یہ حصہ, اللہ تعالیٰ کو ایسے لوگ پسند نہیں ہیں. لوگ چاہے ہمیں بڑا اچھا دیکھیں کہ بڑی دیکھو شاہ خرچ ہے, یہ دیکھو کتنی مہنگی مہنگی چیزیں استعمال کر رہی ہے, اور کیسا اللہ تعالیٰ کو نہیں پسند ہے صاف. وَمِنَ الْأَنْعَامِ حَمُولَةً وَفَرْشًا, اور دیکھو اللہ نے تمہارے لیے مویشی بھی پیدا کیے, اٹھانے والے اور چھوٹے قد والے, ایسے بھی ہیں مویشی جو تمہیں بھی سواری تمہیں بھی کراتے ہیں, اپنے اوپر رائڈ دیتے ہیں اور تمہارا سامان بھی اٹھاتے ہیں, اٹھانے والے ہیں نا, چاہے آپ کو اٹھائیں چاہے آپ کا سامان. اور فرش ہے, اور چھوٹے چھوٹے بھی ہیں جن کے قد زمین سے لگے ہوئے فرش کی طرح, یا پھر اس کا مطلب یہ بھی ہے جیسے میں نے آپ کو فرش کا بتایا تھا, یعنی ان سے آپ بچھانے کے لیے چیزیں ان سے حاصل کرتے ہیں, کیونکہ ان کی سکن سے وہ کارپٹس سے بنتے ہیں یا سکن بھی بچھا لیتے تھے پرانے زمانے میں فرش کے پر لیے. تو ایسے بھی جانور اللہ تعالیٰ نے پیدا کیے جو تم صرف کھاتے ہو اور ان کو ان کے اوپر کوئی سواری نہیں کرتے, کوئی لوڈ نہیں رکھتے. کلو مما رزقکم اللہ, اللہ نے اس کی بھی اجازت دی ہے کہ تم رزق, یہ تمہیں اللہ نے رزق دیا اس کو سے تم کھاؤ پیو, لیکن ولا تتبعوا خطوات الشیطان, شیطان کے قدموں کی پیروی نہ کرو. میں نے آپ کو بتایا خط کہتے ہیں نا لائن کو, تو خطبہ دو قدموں کے بیچ کی جو جگہ ہوتی ہے وہ ایک لائن ہی بن جاتی ہے نا, یہ یعنی اس کے فٹ سٹیپس پہ نہ چلو شیطان کے. انسان جب خواہش نفس پہ چلتا ہے نا تو وہ اصل میں شیطان کی فٹ سٹیپس کو فالو کر رہا ہوتا ہے. یہ بات پہلے بھی آئی تھی, سورہ بقرہ میں بھی گزر چکی ہے اسی طرح. اور خاص طور پہ جب حلال رزق کھانے کی بات آتی ہے, حلال کھانے کی بات آتی ہے, تو پھر کہا جاتا ہے شیطان کی پیروی نہ کرو. کیوں, ایسا کیوں ہے؟ اس کا کیا ریلیشن شپ ہے شیطان کی پیروی سے حلال کھانے کا؟ اس لیے کہ شیطان تمہیں حلال نہیں کھانے دے گا. وہ اس چیز کے بہت پیچھے پڑا ہوتا ہے کہ انسان حلال کو چھوڑ کے حرام میں پڑ جائے. 100 چیزیں آپ کے لیے حلال ہیں, آپ ان 100 چیزوں کو چھوڑ کے وہ جو ایک حرام ہے نا اس کی طرف جاتے ہیں. یہ شیطان کراتا ہے, جو اس نے ہمارے ماں باپ سے کرایا تھا آدم علیہ السلام کے ساتھ, کہ جب حلال تھا پوری جنت حلال تھی, وہ چھوڑ کے اس نے کہا یہ ایک درخت جو اللہ تعالیٰ نے کہا کہ نہیں اس کو کھانا, اسی کو کھا کے رہو, اور اس نے یہ کروایا کام, اور وہی وہ تم سے کروائے گا. تمہیں اللہ نے جو سارا رزق دیا اس میں سے کھاؤ, یہ نہ ہو کہ اس کو چھوڑ کے تو تم وہ اس کی طرف بھاگ جاؤ جو حرام ہے. اور دیکھیں آج مسلمانوں لوگوں میں بھی شراب پینے کا رواج ہو رہا ہے. دیکھو اللہ تعالیٰ نے سارے مشروبات حلال کیے ہیں, جوس پیو, دودھ پیو, اور کتنی بھی اور چیزیں وہ کھاؤ, ایک شراب کو ہی حرام کیا تھا, لیکن وہ جا کے پڑے تو شراب پہ ہی پڑے. وہ ایک چیز جو حرام تھی اس کو چھوڑ کے سارے وہ اس کو لے کے اور وہ ساری حلال چیزوں کو چھوڑ دیا. تو لا تتبعوا خطوات الشیطان, اس کی یاد رکھنا, اس کے قدموں کی پیروی نہ کرنا. انہ لکم عدو مبین, وہ تو تمہارا اوپن اینمی ہے, کھلا دشمن ہے, وہ ایسا دشمن ہے جو تمہیں اس میں ڈلوا کے رہے گا. وہ چاہے گا کہ جو چیز بھی اللہ تعالیٰ حلال کرے تم اس کو اپنے اوپر حرام کر لو, اور جو حرام کرے اس کے قریب جاؤ. اللہ تعالیٰ ہمیں حرام سے بچنے کی توفیق عطا فرمایا اور شیطان کے قدموں کی پیروی سے ہمیں محفوظ رکھے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. تلاوت سنیں.
ذلك أن لم يكن ربك مهلك القرى بظلم وأهلها غافلون ولكل درجات مما عملوا وما ربك بغافل عما يعملون وربك الغني ذو الرحمة إن يشأ يذهبكم ويستخلف من بعدكم ما يشاء كما أنشأكم من ذرية قوم آخرين إنما توعدون لآت وما أنتم بمعجزين قل يا قوم اعملوا على مكانتكم إني عامل فسوف تعلمون من تكون له عاقبة الدار إنه لا يفلح الظالمون وجعلوا لله مما ذرأ من الحرث والأنعام نصيبا فقالوا هذا لله بزعمهم وهذا لشركائنا فما كان لشركائهم فلا يصل إلى الله وما كان لله فهو يصل إلى شركائهم ساء ما يحكمون وكذلك زين لكثير من المشركين قتل أولادهم شركاؤهم ليردوهم وليلبسوا عليهم دينهم ولو شاء الله ما فعلوه فذرهم وما يفترون وقالوا هذه أنعام وحرث حجر لا يطعمها إلا من نشاء بزعمهم وأنعام حرمت ظهورها وأنعام لا يذكرون اسم الله عليها افتراء عليه سيجزيهم بما كانوا يفترون وقالوا ما في بطون هذه الأنعام خالصة لذكورنا ومحرم على أزواجنا وإن يكن ميتة فهم فيه شركاء سيجزيهم وصفهم إنه حكيم عليم قد خسر الذين قتلوا أولادهم سفها بغير علم وحرموا ما رزقهم الله افتراء على الله قد ضلوا وما كانوا مهتدين وهو الذي أنشأ جنات معروشات وغير معروشات والنخل والزرع مختلفا أكله والزيتون والرمان متشابها وغير متشابه كلوا من ثمره إذا أثمر وآتوا حقه يوم حصاده ولا تسرفوا إنه لا يحب المسرفين ومن الأنعام حمولة وفرشا كلوا مما رزقكم الله ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين
ایک بات اور آپ لوگوں سے کروں میں آیت دیکھتے ہوئے مجھے ذہن میں خیال آیا یہ اسراف کے بارے میں کہ دیکھیں ایک میں نے آپ کو بتایا نا کہ صدقہ کرنے میں بھی اسراف نہیں کرنا اور کھانے پینے میں بھی اس کو ضائع بھی نہیں کرنا اور اڑانا بھی نہیں ہے تو اس میں جو ہم کھانے میں خاص طور پہ ضائع کرتے ہیں کہ ہم جب اتنا پلیٹوں میں چھوڑ کے اور اس کو بن میں ڈال دیتے ہیں پھر گاربیج کر دیتے ہیں تو وہ بھی ایک اسراف ہے یاد رکھیں اللہ تعالیٰ نے کھانے سے نہیں روکا کھاؤ تو صحیح فرمایا کہ کھاؤ لیکن جب آپ اسراف کرتے ہیں تو وہ اللہ تعالیٰ کو نہیں پسند ہے صدقہ بھی کرو اپنا ہی, یہ بھی نہیں ہے کہ سارا خود ہی کھا لو یا سارا خود ہی فریز کر لو, صدقہ بھی کرو کہ اپنے رشتہ داروں کو بھی کھلاؤ, فقیروں کو بھی کھلاؤ, محتاجوں کو بھی کھلاؤ, لیکن اسراف سے بچو. نہ تو پورا ہی ان کو کھلا دو, نہ خود پورا اپنے لیے رکھ لو, نہ ایسا کرو کہ خود لے کے اور اس کے بعد ضائع کر دو. تو یہ بھی اس کے اندر, کیونکہ ہمارے اندر یہ ایک بہت سب کو دیکھنے کی ضرورت ہے, ہمارے اندر کمی ہے اس چیز کی, تو اس لیے ان شاء اللہ تعالیٰ ہم اس کے اوپر توجہ دیں کہ ہم اسراف نہ کریں اس معاملے میں. اللہ تعالیٰ اسراف کو پسند نہیں فرماتے. جزاکم اللہ خیرا کثیرا. یہ حفظ کا لیسن کر لیتے ہیں.